ಕಾಲದಿಂದ ಹಾದಿಂದ ಕತೆ ತಿರುಗಿದೆ ತಲಿದಾಗ ದಿನಗಿನ ಗೀತದಿಂದ ಹಾದಿಂದ ಕತೆ ತಿರುಗಿದೆ ತಲಿದಾಗ ದಿನಗಿನ
ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ
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 ಉಜಿಯಾಲೋ ಫಲ್ಸ लक्ष्य निर्धारण गर्नुहोस् जसले तपाईलाई हरेक बिहान बिस्तारा छोड्ने जाँगर प्रदान गरोस्। जब हरेक दिनको शुरूआत कृतज्ञ मनका साथ गर्नुहुन्छ तब तपाईको मनको अन्तरबाट उज्यालो प्रज्वलित हुन्छ। शुभ प्रभात, नमस्कार। रेडियो सुन्ने सबैजनालाई फल्साको बिहिबारे बिहानीमा स्वागत गरे। आजको फल्सामा बसेर मनभरिका बात मार्न दीपा आएकी छु। प्रविधिमा मनोज विष्ट हुनुहुन्छ। बिहानको 6:30 भइसकेको छ, 6:30 बाट पनि अगाडि मिटो काटिसकेको छ, 6:37 गइसकेको छ। उज्यालो रेडियो नेटवर्क, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत मात्र नभएर देशका धेरै रेडियो स्टेशनबाट तपाई हामीसँगै जोडिनु भएको छ। अहिले काठमाडौँ उपत्यका र आसपासमा फ्रिक्वेन्सी मोडुलेसनको 90 MHz, त्यसै गरी विभिन्न रेडियो स्टेशन र उज्यालोको मोबाइल एप्लिकेशनमा बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्मको समय संसारभरिबाट उज्यालो फल्सा प्रसारण हुन्छ।
देशको याद आयो दाफे मुना नाच्दा ढाका टोपी दौरा सुरुवाल गुन्यु चोलीको भेष प्रकृतिका विषमताले भरिएको देश बिहानीको घामको झुल्को हिउ चोलीमा देख्दा राष्ट्रभाषा नेपाली हो सगरमाथा शिर कसै तंग न झुकेका हामी नै हो वीर बिहानीको घामको झुल्को हिउँ चोलीमा देख्दा चन्द्र सूर्य राष्ट्रिय ध्वजा देख्दा सपनीमा चन्द्र सूर्य राष्ट्रिय ध्वजा देख्दा मुटु दुख्यो आँसु बग्यो विदेशमा बाँच्दा स्वदेशमै बाँच्न पाऊ सृजना होस् रोजगार अनेकतामा एकता नै हाम्रो यही उद्गार बिहानीको घामको झुल्को हिउँ चोलीमा देख्दा स्वदेशको याद आयो टाफे मुना नाच्दा ढाका टोपी दौरा सुरुवाल गुन्यु चोलीको भेष प्रकृतिका विषमताले भरिएको देश बिहानीको घामको झुल्को त्यो चुलीमा देख्दा
हामी उज्यालो फल्सामा छौं। फल्सामा आज पनि इतिहासमा आज छ हाम्रो स्वास्थ्य स्तम्भमा। आज हामी स्तन क्यान्सरको शल्यक्रियाका बारेमा डाक्टर अम्बोज कर्णसँगको कुराकानी प्रस्तुत गर्छौं।
वीर अस्पतालमा अब यसको अपरेसन गर्दाखेरि मेरो विचारमा अपरेसन गर्न चाहिँ अधिकतम 5-10 हजार लाग्छ, त्योभन्दा बढी लाग्दैन किनभने सरकारी अस्पताल हो, मेजर अपरेसन भने 5 हजार जति होला।
त्यसै गरी मीडियामा आज हाम्रो बजार लगायत नियमित स्तम्भ पनि छन् हामीसँग। अनि आजका पाहुनामा हामी कलाकार एवं मोडल उषा रजकसित भलाकुसारी गर्छौं।
किन पलायन हुनुभयो भने सबैजनाले सोध्नुहुन्छ नि, म सधैँ भन्थे कि मेरो हस्बेन्डको नाम अगाडि आउने कि श्रीमानको अगाडि नाम आउने, श्रीमानको काम भएर हामी गयौँ। त्यो होइन, आजको दिनमा मैले यसो निहालेर हेर्दाखेरि मेरो लागि सत्य के हो भन्दाखेरि मेरो अघि भनेको जस्तै सबै चिज छिटो छिटो भयो। 18 वर्षमा मैले नेसनल अवार्ड पाएँ नाटकको लागि, त्यसपछि बेस्ट एक्ट्रेस कतिवटामा पायो, त्यसपछि ब्युटी पेजेन्ट्स कतिवटा जित्यो, म्युजिक भिडियो सबैभन्दा 18 वर्षको उमेरदेखि 22 वर्षको उमेरसम्म मैले सबै अचिभ गरिसकेको थिएँ।
सबैभन्दा पहिले इतिहासमा आज
इतिहासमा आज
2076 साल कार्तिक 28 गते बिहिबार, सन् 2019 नोभेम्बर 14 तारीक आजको दिन नेपाली र विश्व इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रमलाई हामीले समेटेका छौं। आज विश्व मधुमेह दिवस हो। सन् 1991 अन्तर्राष्ट्रिय मधुमेह संघ र विश्व स्वास्थ्य संगठनले मधुमेहको बारेमा जनचेतना फैलाउन यो दिवस मनाउने निर्णय गरे पनि सन् 2006 संयुक्त राष्ट्र संघले आजको दिनदेखि यो दिवस मनाउने निर्णय गरेको हो। सन् 1985 कोलम्बियाको नोभाडा डेल रुइजमा ज्वालामुखी विस्फोट हुँदा 1000 जनाको ज्यान गएको थियो। त्यसै गरी सन् 1922 ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशनले घरेलु रेडियो सेवा सञ्चालन गरेको थियो। ब्रिटिश ब्रोडकास्टिङ कम्पनीले मीडियम वेबबाट रेडियो प्रसारण शुरू गरेको थियो। र सन् 1666 पहिलो पटक रगत स्थानान्तरणको प्रयोगत्मक परीक्षण भएको थियो। बेलायतमा दुई कुकुरमा गरिएको यो परीक्षण सफल भएको थियो। स्तन क्यान्सर विश्वमा महिलाहरूको ज्यान लिने प्रमुख क्यान्सर बनेको छ। बदलिँदो जीवनशैली, अस्वस्थकर खानपिन लगायतका कारण स्तन क्यान्सरको प्रकोप बढ़िरहेको डाक्टरहरूले बताएका छन्। आजको हाम्रो स्वास्थ्य स्तम्भमा यसै विषयमा हामी कुराकानी गर्छौं। हिजोको फल्साको स्वास्थ्य स्तम्भमा स्तन क्यान्सरको अहिलेको अवस्था कस्तो छ, कुन अवस्थामा यो रोग निको हुन्छ भनेर जानकारी प्रस्तुत गरेका थियौं। आज कस्तो अवस्थामा स्तन क्यान्सरको शल्यक्रिया गर्नुपर्छ भनेर साथी बिना न्यौपानीले क्यान्सर रोग विशेषज्ञ डाक्टर अम्बुज कर्णलाई सोध्नु भएको छ।
यदि स्तनको क्यान्सर स्तना मात्रै छ र 2 सेन्टिमिटर भन्दा सानो छ र पुरै स्तन झिकिसक्यो र स्तन भन्दा बाहेक शरीरको अरू कुनै पनि भागमा फैलिएको छैन भनेपछि त्यस्तोलाई चाहिँ अपरेसन गरेर स्तन पुरै झिकिसक्यो भने अरू केही गर्नु पर्दैन। तर यी अवस्थाको ट्युमरमा मानिस 5 सेन्टिमिटरसम्मको स्तनको ट्युमर मात्र गाँठो मात्र निकाल्यो, पुरा स्तन फालेन भने रेडियोथेरापी गर्नुपर्ने हुनसक्छ। त्यस्तै सामान्यतया हामीले चाहिँ के गर्छ भन्दाखेरि भने अर्को उमेरमा पनि निर्भर गर्छ, कुन उमेरमा पत्ता लायो। जस्तो कि 60, 65, 70 वर्ष उमेरमा पत्ता लायो भने अपरेसन गर्यो, रेडियोथेरापी गर्यो, त्यस्तोमा हुनसक्छ केमोथेरापी नगर्नु पनि हुनसक्छ। तर सामान्यतया यदि ट्युमरको साइज 1 सेन्टिमिटर भन्दा ठुलो छ भने त्यस्तोमा हामीले प्रायःसो केमोथेरापी पनि गर्नुपर्ने हुन्छ। र त्यसपछि हामीले अर्को चाहिने भनेको हर्मोनल थेरापी हो। त्यसमा हामीले के हेर्छौँ भन्दाखेरि पनि म तपाईँलाई सामान्य रूपमा के भन्न चाहन्छु भन्दाखेरि 2 हर्मोनहरू हुन्छन्, एउटा इस्ट्रोजन भन्ने र अर्को प्रोजेस्टेरोन भन्ने। यी 2 हर्मोनमध्ये कुनै पनि एउटा हर्मोन यदि त्यो क्यान्सरमा देखियो भने हामीले हर्मोन थेरापी पनि गर्नुपर्छ, यदि देखिएन भने हर्मोन थेरापी गर्नु पर्दैन।
अब यस खालको थेरापी चाहिँ अब यति समयसम्म गर्ने भन्ने हुन्छ कि अब व्यक्तिको त्यो अवस्था हेरेर हुन्छ के छ डाक्टर?
सामान्यतया जस्तो कि अपरेसन त 1 दिनको कुरा, अपरेसन गरेर सक्यो, त्यसपछि यदि अरू उपचार आवश्यक छ भने अपरेसन गरेको प्रायः 3-4 हप्ता पछाडि आवश्यक पर्ने केमोथेरापी गरिन्छ। केमोथेरापी गर्ने भनेको अधिकतम चाहिँ 4 पटकदेखि 8 पटकसम्म गर्नुपर्ने हुन्छ। त्यस्तै रेडियोथेरापी आवश्यकता अनुसार गर्नुपर्ने हुनसक्छ। रेडियोथेरापी गर्ने भनेको प्रायः 15-20 पटकसम्म गर्नुपर्ने हुन्छ। र यदि कुनै बिरामीलाई कुनै व्यक्तिलाई हामीले चाहिँ टार्गेटेड थेरापी भन्छ। टार्गेटेड थेरापी भनेको त्यसमा पनि हामीले प्रोटिन हेर्छौँ, HER2 भन्ने एउटा प्रोटिन हुन्छ। त्यो प्रोटिन यदि पोजिटिभ छ, क्यान्सरमा त्यो प्रोटिन देखियो भने त्यो टार्गेटेड थेरापी चाहिँ 1 वर्षसम्म दिनुपर्ने हुन्छ। र त्यस्तै तपाईँले सोध्नुभयो कति समयसम्म, र प्रायः हर्मोन जुन महिलालाई हर्मोन आवश्यक परेको छ त्यो हर्मोन चाहिँ 5 वर्षसम्म दिनुपर्ने हुन्छ।
5 वर्षसम्म लगातार दिनुपर्ने,
लगातार दिनका दिन हर्मोन, यो खाने हो, सजिलो औषधि हो, दिनका दिन घरमै बसेर खान सकिन्छ।
अब यो यसको लागि प्रक्रिया पुर्याउनको लागि अब धेरै समय नै लाग्ने रहेछ डाक्टर, होइन? महँगो कतिको छ अब यो?
यो त निर्भर गर्छ तपाईँले कहाँ उपचार गराउँदै हुनुहुन्छ त्यसमा पनि निर्भर गर्छ।
यति बेला हामी अब वीर अस्पतालमा बसेर कुराकानी गरिरहेछौँ होइन, यहीँको प्रसङ्गलाई जोड्न खोजेँ मैले।
अवश्य वीर अस्पतालमा अब यसको अपरेसन गर्दाखेरि मेरो विचारमा अपरेसन गर्न चाहिँ अधिकतम 5-10 हजार लाग्छ, त्योभन्दा बढी लाग्दैन, किनभने सरकारी अस्पताल हो, मेजर अपरेसन भने 5 हजार जति होला, र तीभन्दा बाहेक अपरेसनका केही अन्य खर्चहरू चाहिँ बिरामी आफैले अथवा सरकारले उपलब्ध गराउने सुविधाबाट प्राप्त गर्न सकिन्छ। रेडियोथेरापी चाहियो भने रेडियोथेरापी हामीले विगतमा अधिकतम 10 हजारमा उपलब्ध गराइरहेका थियौँ सम्पूर्ण कोर्सको लागि। नराम्रो कुरा भन्नु भने हामी कहाँ अहिले रेडियोथेरापी वीर अस्पतालमा छैन, तर राम्रो कुरा के छ भने रेडियोथेरापी मेसिन आइसकेका छ र सायद केही महिनामै हामी कहाँ रेडियोथेरापी अब सुरु हुनेछ, केमोथेरापी पनि यहीँ उपलब्ध छ। म तपाईँलाई एउटा कुरा के जोड्न चाहन्छु यहाँ भन्दाखेरि भने वीर अस्पतालमा अन्य अस्पताल जस्तै यहाँ पनि सरकारले चाहिँ विपन्न नागरिक भनेर सरकारी सुविधा उपलब्ध छ, जुन 1 लाख बराबरसम्मको औषधि उपचार चाहिँ पाइन्छ।
र यही कुरालाई जोड्न लाग्थेँ डाक्टर साहब, होइन अब मैले कसैलाई भेटेको थिएँ कि अब यहीँ उपचार गराउँदै हुनु भएको थियो, तर मैले अर्को अब अस्पतालमा गएपछि भेटेको थिएँ, उहाँले चाहिँ सरकारले दिएको त्यो सेवा सुविधा जुन छ नि 1 लाखसम्मको त्यो मैले पाउन सकिनँ भन्नुभएको थियो, अब यो चाहिँ केले गर्दाखेरि त्यस्तो भयो होला?
अनि त्यस्तो नभए यदि उहाँ वीर अस्पतालमा आउनुभएको छ, हामी कहाँ आउनुभएको छ भने अवश्य पनि त्यस सेवा सुविधा पाउनुभएको होला, त्यो कुनै गाह्रो प्रक्रिया छैन। जस्तो उहाँको पहिचान खुलाउनु पर्ने हुन्छ, नारीता होला, नारीता लिएर र क्यान्सर भएको प्रमाणित भएको कागजात भएपछि उहाँले आफ्नो स्थानीय निकायबाट चाहिँ सिफारिस पत्र ल्यायो भने र सम्बन्धित जिल्ला जन स्वास्थ्य कार्यालयबाट उहाँले पत्र ल्याउनु भयो भने यहाँको विभिन्न शाखाले सजिलै चाहिँ त्यो सुविधा उपलब्ध गराउँछ।
अब यहाँ आएर उपचार गर्नको लागि अब टाइम मिलाउनु पर्ने, अब कतिको 2-3 महिना पछाडि पालो आउने त्यस्तो पनि हुन्छ कि के छ डाक्टर साहब?
छैन छैन त्यस्तो छैन हामी कहाँ चाहिँ राम्रो कुरा अझ के भन्दाखेरि भने यो विभागमा चाहिँ क्यान्सर विशेषज्ञ धेरैजना हुनुहुन्छ. अहिले नै हामी 9 जना क्यान्सर विशेषज्ञहरू छौँ यो विभागमा. तसर्थ जनशक्तिको आधारमा भन्ने पनि हामी धेरै शक्तिशाली छौँ. अवश्य पनि हामी कहाँ उपकरणको अलिक कमी छ. जस्तो रेडियोथेरापी चाहिँ सुरु भइसकेका छैन, निकट सायद केही महिनामै अब सुरु होला. त्यस्तै केमोथेरापी दिनको लागि हामीसँग वार्ड छ, डे केयर छ, जहाँ हामीले दिन्छौँ. केही समय चाहिने सुरुवात गर्न चाहिने कि 1 हप्ता अथवा 10 दिन चाहिँ कुर्नुपर्ने हुनसक्छ, तर त्योभन्दा लामो कुर्नुपर्ने आवश्यकता यहाँ छैन.
अब कतिपय अरू क्यान्सर अस्पतालहरू पनि छन् काठमाडौँमा हेर्न सक्छन्. अब त्यसमा चाहिँ नयाँ नयाँ प्रविधिको प्रयोग भइरहेछ. अब यो अस्पतालमा चाहिँ के छ त्यो नयाँ प्रविधि ल्याउनको लागि? अब तपाईँहरू 9 जना छौँ भन्नुभयो, पहल गर्नुभएको छ होला नि त
क्यान्सरमा. हेर्नुहोस्, नयाँ प्रविधि भनेको चाहिँ नि जस्तो अपरेसनको विधि त उयो, तर मात्र के हुनसक्छ भन्दाखेरि अपरेसनमा नयाँ तरिकाले अपरेसन गर्नु त्यो स्किल डेभलपमेन्ट हो. त्यो त सर्जनले आफैले सिक्ने डेभलप गर्ने कुरा हो. त्यस कारण र सर्जरीको लागि चाहिने सम्पूर्ण उपकरण यो अस्पतालमा छन्. रेडियोथेरापीको लागि चाहिने प्रविधिहरू, यदि हाम्रो जुन अहिले टोमोथेरापी मेसिन हामीले ल्याइसकेका छौँ र स्थापना हुँदैछ, त्यो यदि भयो भने यो टोमोथेरापी भनेको रेडियोथेरापी दिने संसारकै सबभन्दा उत्कृष्ट प्रविधिहरूमध्ये हो. त्यो यदि भयो भने हामी कहाँ पनि उत्कृष्ट प्रविधि नै हुनेछ. र अरू कुराहरू क्यान्सरमा प्रयोग हुने केमोथेरापीहरू पनि सबै उपलब्ध छन् यहाँ. यो उपचारकै लागि बाहिर जानुपर्ने आवश्यकता चाहिँ छैन.
यो सरकारी अस्पताल पनि भयो होइन, अब बाहिर बाहिरबाट पनि धेरैजनाले अब प्राइभेट अस्पतालभन्दा सरकारी अस्पताल राम्रो हुन्छ भन्ने विश्वास लिएर पनि आउनुहुन्छ होइन. यो आउने क्रम चाहिँ पछिल्लो समय कस्तो छ डाक्टर?
सरकारी अस्पतालका आफ्नै केही कमी कमजोरीहरू चाहिने छन्, हामीले के काम गर्न. एउटा प्राइभेट अस्पतालमा भन्ने बित्तिकै केही कुरा चाहिँ ल्याउन सकिन्छ, तर सरकारी अस्पतालमा त्यो सुविधा त नहुन सक्छ. उदाहरणको लागि दिउँ, हामीसँग अहिले चाहिँ नि नर्सिङ स्टाफको कमी छ होइन. सायद सम्बन्धित निकायले चाहिँ प्रयास गर्दै हुनुहुन्छ नर्सिङ स्टाफहरू थप्नु लागि. दरबन्दी छ, तर हामी कहाँ मान्छे पुग्नु भएको छैन. पर्याप्त मात्रामा चाहिँ नर्सिङ स्टाफ छन्, स्टाफहरू छैनन्. सायद सम्बन्धित निकायले चाहिँ छिटो उपलब्ध गराउनुहुन्छ. त्यो भयो भने अझ चाहिँ राम्रो चाहिँ सेवा दिन सकिन्छ, र हामी चाहिँ अझ पनि कति राम्रो सेवा दिन सकिन्छ. जस्तो हाम्रो नयाँ भवनमा चाहिँ बन्दैछ, नयाँ मेसिन बन्दैछ, र त्यो भयो भने हामी चाहिँ अझ राम्ररी चाहिँ सेवा दिन सक्षम हुनेछौँ.
अब यो त भयो उपचारको प्रक्रिया डक्सा, होइन घरमा नै व्यवस्था गरेर बस्यो भने पछाडिको जोखिम चाहिँ कस्तो हुन्छ?
ओके, अवश्य. तर योभन्दा अगाडि म एउटा कुरा थपिदिउँ, हामी कहाँ चाहिँ स्क्रिनिङ पनि छ होइन, स्तन क्यान्सरको स्क्रिनिङ. स्क्रिनिङ भन्नाले चाहिँ नि रोग भइसक्नुभन्दा अथवा रोगको लक्षण आउनुभन्दा अगाडि नै जाँच पडताल गरेर रोग पत्ता लाउनेलाई हामीले स्क्रिनिङ भन्छ. जस्तो कोही मैले गाँठो लिएर आउनुभयो भने त्यो स्क्रिनिङ होइन. गाँठो हुनुभन्दा अगाडि मलाई गाँठो छ कि भित्र थाहा नपाउने, कोही छाम्न नसकेको सानो आकारमा गाँठो छ कि, त्यो पत्ता लाउन यदि मैला आउनुहुन्छ भने त्यसको लागि स्क्रिनिङ छ. जस्तो स्क्रिनिङमा हामीले मेमोग्राम गर्न सक्छौँ, हामी काम उपलब्ध छ वीर अस्पतालमा. अल्ट्रासाउन्ड गर्न सकिन्छ.
अब आउने बित्तिकै हुन्छ कि त्यसको लागि पनि अब समय लाग्ने के हुन्छ डाक्टर?
त्यो त आउने बित्तिकै हुन्छ. हाम्रो यही विभागमा चाहिँ क्यान्सर स्क्रिनिङ कार्यक्रम पनि छ.
हप्ताको 7 दिन हुन्छ,
बिदा दिन त नहोला. ओपिडी समयभित्र, ओपिडी समयभित्र आउँदाखेरि जस्तै कि अहिलेको हामीले हप्ताको 3-4 दिन चाहिँ गरिरहेछौँ, र त्यो सेवा लिने चाहिँ व्यक्तिको संख्या कम भएर हामीले चाहिँ त्यसलाई बढाउन सकेको छ. आवश्यक नठान्न बढाएको हो. यदि आउनुभयो भने सायद हामी त्यो सक्षम हुनेछौँ गर्नको
लागि. पक्कै पनि अब कतिपयलाई यो थाहा छैन होला, त्यही भएर पनि आउनु भएको छैन. यति बेला जति पनि हामीलाई सुनेर बसिरहनु भएको छ उहाँहरूलाई यो जानकारी भएपछि पक्कै पनि आउनुहुनेछ भन्ने आशा गरौँ होइन. अब मैले जोड्दै थिएँ जोखिमको विषयलाई डक्सा, होइन अब पछाडि चाहिँ अब कस्तो खालको जोखिम हुन्छ त?
अब क्यान्सर भन्ने कुरा चाहिँ जति ढिलो थाहा पायो त्यति नै फैलिँद गर्छ र सन्चाउने सम्भावना चाहिँ बढ्दै गर्छ. तर एउटा तपाईँले के भन्नु भन्दाखेरि स्तन क्यान्सर यस्तो क्यान्सर मानिन्छ नि अहिलेको समयमा, जस्तो हामी हेर्छौँ नि ब्लड प्रेसर भयो, हाइपरटेन्सन भन्छ, डायबिटिज भन्छ नि, यो कहिले पनि सन्चाउने रोग होइन नि. तर के छ भने जीवन पर्यन्त यसलाई चाहिँ कन्ट्रोल गरेर राख्न सकिन्छ, क्रोनिक डिजिज. त्यस्तै स्तन क्यान्सरलाई पनि अहिले ती आधारमा हामीले चाहिँ नि भन्न सक्छौँ. धेरै नयाँ उपचारको कुराहरू आएका छन्, टार्गेटेड थेरापी छ, इम्युनोथेरापी छ, जसले चाहिँ नि पछिसम्मलाई रोग चाहिँ नि 4th स्टेजमा आएको, स्तन क्यान्सरको 4th स्टेजमा आएको बिरामीलाई पनि हामीले रोग सन्चो गर्न सक्ने अथवा रोग सन्चो नभए पनि जीवन सहज गर्न सक्ने, अन्तिम समयसम्म जीवन सहज गर्न सक्ने, आयु लम्ब्याउन सक्ने प्रविधिहरू उपलब्ध छन्।
अब यो त भयो समस्या देखिसकेपछिका कुराहरू राख्छ होइन, अब पहिला नै हामीले अब यो क्यान्सर नहोस् अब यस्तो खालको समस्या नै नआओस् भनेर चाहिँ के कुरामा ध्यान दिनुपर्छ त?
हाम्रो आनी बानीमा, हाम्रो व्यवहारमा, जस्तो व्यायाम हामीले नियमित रूपले व्यायाम गर्नुपर्छ, खानपिनमा विचार गर्नु पर्यो। खानपिनमा हाम्रो खानपिनमा चाहिँ जस्तो फलफुल सागपातहरूको मात्रा हामीले बढाउनु पर्ने हुन्छ। त्यस्तै भनौँ एकदम ड्राई गरेको पकाएको मासुहरू परिकारहरू समग्रमा भन्दाखेरि त्यस्तो चाहिँ खानु भएन। र एज अ होल भन्दाखेरि कुनै पनि क्यान्सरको लागि रिस्क फ्याक्टरहरू जस्तो धुम्रपान, अल्कोहल होइन, मदिरा सेवन, धुम्रपानले चाहिँ धेरै प्रकारको क्यान्सर गराउँछ। तसर्थ हाम्रो चाहिँ केही बानी व्यवहार खानपिनमा हामीले सकेसम्म धुम्रपान प्रयोग नगर्ने, मद्यपान प्रयोग नगर्ने र स्वच्छ राम्रो खानेकुरा गर्यो भने धेरै कुराबाट चाहिँ क्यान्सर जोगिन सकिन्छ। यो त हाम्रो व्यवहारको कुराहरू भयो। त्यसपछि हाम्रो अर्को व्यवहार कस्तो भने हेल्थ सिकिङ बिहेभियर कस्तो छ, अझै पनि बिरामी नपरेसम्म अस्पताल नजाने, 40 वर्षको भए, 50 वर्षको भयो, आजसम्म सिटामोल पनि खानु परेको छैन, हो त्यो राम्रो कुरा हो। तर जब धेरै च्यापी सक्छ अनि मात्र अस्पताल आउनु भयो भने हुनसक्छ त्यो बेलासम्म रोग धेरै फैलिसकेका छ जुन उपचार गर्न नै सम्भव नहुन सक्छ। तसर्थ रोग नलाग्दैमा पनि हामीले कम्तीमा वर्षको एकपटक होइन क्यान्सर विशेषज्ञ कहाँ गएर यदि जसाउने गर्यो भने चाहिँ रोग चाहिँ सुरुको अवस्थामा पत्ता लाग्न सक्छ र उपचार पनि राम्रो हुन सक्छ।
यहाँको महत्वपूर्ण समय र जानकारी हाम्रो लागि दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद, मलाई पनि आफ्नो कुरा राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो क्यान्सर रोग विशेषज्ञ डाक्टर अम्बुज कर्ण, स्तन क्यान्सरको शल्यक्रियाबारे जानकारी दिँदै हुनुहुन्थ्यो। बेलैमा उपचार गराए नियन्त्रणमा राख्न सकिन्छ स्तन क्यान्सरलाई, क्यान्सरलाई हामीले हराउन पनि सक्छौं। नियमित व्यायाम र खानपानमा ध्यान दिए क्यान्सर हुन पाउँदैन। यस्तै वर्षमा एकपटक मात्रै भए पनि स्वास्थ्य जाँच गर्न गयो भने बेलैमा रोगको पहिचान हुन्छ र त्यसलाई निर्मूल पार्न पनि सक्छौ। यिनै विषयमा स्वास्थ्य स्तम्भमा हामीले उहाँसँग कुराकानी गर्यौं। बिहानको 6:57 गइसकेको छ, हामी उज्यालो फल्सामा छौं। केही बेरमा हामी मीडियामा आज लिएर आउनेछौं, उज्यालो सुन्दै गर्नुहोला।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुलचोक ललितपुरमा मुटुरोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदयरोग सम्बन्धी स्वास्थ्य परीक्षण, ईसीजी, इकोकार्डियोग्राफी, हल्चर, सीआईएमटी, एबीपी, टीएमटी, अल्ट्रासाउण्ड, एक्सरे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटुरोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 55 34 226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त संचार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड बैंक 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 55 27 033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक, प्रतिष्ठानको सम्पर्क नम्बर 55 34 226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त संचार केन्द्रको सम्पर्क नम्बर 55 27 033। 24 घण्टा सेवामा।
सपनाहरू पुरा हुने विश्वास हो, भविष्यको लगानी हो, मनको शान्ति हो, बचत आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो, बचत बचत करौँ, बचत करौँ, बचत करौँ, बचत करौँ।
धेरै छन् बचतका खुशीहरू, बचत गरौ ग्लोबल आयनी बैंक, सबैका लागि बैंक।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो। यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला स्वादको झट्का।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्सा। आज बिहिबार सधैँ जसो फल्सा लिएर दिपा आएकी छु, अनि मलाई प्रविधिमा सहयोग गरिरहनु भएको छ मनोज विष्टले। उज्यालोको 90 मेगाहर्जसँगै उज्यालो अनलाइन, उज्यालोको मोबाइल एप्लिकेशन, रेडियो चितवन सुनकोशी एफएम सिन्धुली, त्यसै गरी सेफर एफएम काभ्रे, रेडियो तरंग पोखरा, स्मार्ट एफएम तनहु के युनाइटेड एफएम, रेडियो मनाङ मनाङमा पनि फल्सा बजिरहेको छ, अनि स्काई एफएम विराटनगर, एफएम रेड स्टार कैलाली, रेडियो युनिटी डडेलधुरा, रेडियो सनसेर बैतडी, रेडियो पौरखी बाजुरा, रेडियो रामज्ञानु बर्दिया, रेडियो जाजरकोट जाजरकोट, जाजरकोटको रेडियो हाम्रो पाइला 91.6 मेगाहर्स, त्यसै गरी जुम्लाको रेडियो सिन्जा, जुम्लाकै रेडियो नारी आवाज, डुल्पाको रेडियो त्रिपुरा, रूकुमको रेडियो चौरझारी, गुराँस एफएम बारी शंका सभा, रेडियो तीनलाल मन्थली रामेछाप, रेडियो कैलाश सिमीकोट हुम्ला, मिक्स एफएम नुवाकोट, रेडियो टाइगर भुरीगाउँ बर्दियाबाट पनि फल्सा बजिरहेको छ। बिहानको 7 बजिसकेको छ। फल्सामा हामीले तीनजेल, हाम्रो स्वास्थ्य स्तम्भ र इतिहासमा आजको दिनलाई प्रस्तुत गरिसकेका छौं। अब भने पालो भएको छ मीडियामा आजको। मीडियामा आजमा सबैभन्दा पहिलो खबर बनाएकी छु मैले, डर र दबाव बालबालिकालाई समस्या शीर्षकमा गोर्खापत्र दैनिकले छापेको खबरलाई। तपाईले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनु भएको छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुन सक्छ, त्यसलाई मनस्थिति परिवर्तन अर्थात मूड स्विङ पनि भनिन्छ। विज्ञहरूको अनुसार यो बच्चाको मानसिकतासँग जोड़िएको समस्या हो। अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत्तिबारे थाहा छ, तर के भएको उपचार के छ यसबारे भने थाहा नभएका कारण कतिपय अभिभावक दिक्क मान्ने गर्दछन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डाक्टर रवि साकेले बालबालिकाहरूमा छिट्टै छिनमै रिसाउने, हाँस्ने भनेको नमान्ने जस्ता समस्या भएमा मूड स्विङ हुन सक्ने जानकारी दिनुभयो। कतिपयले यस्ता बालबालिकालाई तह लगाउन, गाली गर्ने, डर देखाउने वा कुट्ने गर्छन्, तर यस्तो नगरी समयमा नै उपचार गर्नुपर्ने उहाँको सुझाव छ। बालबालिकाले बच्चालाई कुटेर र तर्साएर समस्याको हल हुँदैन, उहाँले भन्नुभयो। हल नहुने मात्र होइन, यसले गम्भीर असर समेत पुर्याउन सक्छ। जानकारका अनुसार समस्या बच्चाको होइन, अभिभावकको पनि हुन सक्छ। अभिभावकले नै बच्चामा यस्तो मनस्थितिमा परिवर्तन ल्याउन सक्छन्। बाल मनस्थितिलाई त्यसै रूपमा व्यवहार नगरी मेसिन वा यन्त्रका रूपमा व्यवहार गर्दा बालबालिकामा बारम्बार मनस्थिति परिवर्तनको समस्या आउन सक्छ। डाक्टर साकेका अनुसार आमाको दूध नछोड्दै उनीहरूलाई शिशु कक्षामा पुर्याइन्छ, एक कक्षामा पुग्दा नपुग्दै उनीहरूलाई ट्युसन कक्षा भर्ना गरिन्छ, कोचिङमा पठाइन्छ। खेल्ने रमाउने भन्दा पनि आमा बुबाको इशारा अनुसार चल्ने भएका कारण यस्तो समस्या देखिएको डाक्टरले बताउनु भएको छ। समस्या बच्चामा होइन, अभिभावकमा पनि हुन सक्छ। अभिभावकले नै बच्चामा यस्तो समस्या देखियो भने बेलैमा ध्यान दिनुपर्छ, डाक्टरले भन्नुभएको छ। डर र दबाव भन्दा पनि बाल बालिकासँग खेल्ने गरे यो समस्या हट्न सक्छ। अब अर्को खबर छ मसँग। पेट्रोल र डिजेलबाट प्रति लिटर 50 पैसाका दरले उठाएको प्रदूषण शुल्कको रकम अहिलेसम्म 7,34,29,00,000 पुगिसक्यो। उपभोक्ताबाट असुल हुने यो रकम पूरै प्रदूषण न्यूनीकरणमै भने खर्च हुने गरेको छैन। उपभोक्ताबाट उठाइएको यो रकम हरेक महिनाको 25 गतिभित्र अन्य राजस्वहरू बुझाए झैं आयल निगमले अर्थ मन्त्रालयले ताकेको खातामा जम्मा गर्छ। 25 गतिभित्र नबुझाए शुल्क तथा ब्याजसहित 15% जरिवाना लाग्छ। निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले भन्नुभयो, जुन उद्देश्यले यो रकम उठाइएको हो त्यसै शीर्षकमा सदुपयोग भएको जस्तो लाग्दैन। यो रकम उठाएको वातावरण मन्त्रालयलाई समेत जानकारी गराइन्छ। अर्थ मन्त्रालयले तोकेको खाता रकममा जम्मा गरिसकेपछि त्यसको बोधार्थ पत्र वातावरण मन्त्रालयलाई बुझाउने हो। वातावरण मन्त्रालयका सूचना अधिकारी हरिप्रसाद पाण्डेका अनुसार प्रदूषण शुल्कका नाममा उठाएको रकम प्रदूषणको योजनामा परेको छैन, यो रकम प्रदूषणका नाममा खर्च भएको छैन। उहाँले भन्नुभयो, कहिले कति उठ्छ हामीलाई थाहा नै छैन। निगमका कार्यकारी निर्देशक शाहका अनुसार पेट्रोल र डिजेलमा 50 पैसाका दरले आर्थिक वर्ष 2065-66 काठमाडौँ उपत्यकामा मात्रै शुल्क उठाउन थालिएको हो। त्यो वर्ष 5,31,00,000 रूपियाँ संकलन भएको थियो। अर्को वर्षबाट देशभरबाट प्रदूषणका शुल्क उठाउन थालिएको हो। इन्धनको खपतसँगै प्रदूषण शुल्क पनि त्यही अनुसार वृद्धि भएको छ। नायब कार्यकारी निर्देशक शाहले भन्नुभयो, अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुङ्गानाका अनुसार यो रकम प्राथमिकताका आधारमा विभिन्न क्षेत्रमा खर्च हुने गरेको छ। सरकारले यस्तै विभिन्न शीर्षकमा कर उठाउँछ, त्यो राष्ट्रिय कोषमा जम्मा हुन्छ। उहाँले भन्नुभयो, सर्वसंचित कोषबाट प्रदूषण नियन्त्रण, वातावरण संरक्षणमा पनि हुन्छ, अनि प्राथमिकता प्राप्त क्षेत्रमा पनि खर्च हुन्छ। तर यो कोषको कति रकम प्रदूषणको क्षेत्र र कति रकम अन्त खर्च हुन्छ भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन, उहाँले भन्नुभएको छ। प्रदूषण शुल्क जम्मा हुने क्रम भने वर्षेनी बढ़दो छ। निगमका अनुसार 2067-68 सालमा 38,58,00,000 रूपियाँ प्रदूषण शुल्कबाट संकलन भएको थियो। 67-68 42,08,00,000, त्यसै गरी 68-69 42,86,00,000, 69-70 46,98,00,000 रूपियाँ संकलन भएको निगमले जनाएको छ। 2070-71 53,10,00,000, 71-72 59,11,00,000, 72-73 51,66,00,000, त्यसै गरी 73-74 85,20,00,000, 2074-75 सालमा 1,03,97,00,000 रूपियाँ राज्य संकलन गरिएको छ प्रदूषण बापतको शुल्क भनेर। त्यसै गरी आर्थिक वर्ष 2075-76 1,33,94,00,000 र 76-77 असोजसम्म 71,83,00,000 रूपियाँ संकलन भएको छ। रकम संकलन बढ़िरहे पनि प्रदूषण घटाउने काम भने सरकारले गर्न सकिरहेको छैन। सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा 6 गुणा बढ़ी नेपालमा धुवा धुलोले रेकर्ड कायम गरेको छ। नेपाल दूरसंचार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउने उद्देश्य सहितको निर्देशिका जारी गरे पनि दूरसंचार कम्पनीले पालना गरेका छैनन्। प्राधिकरणले भदौ 6 गते जारी गरेको अन्तराबद्धता निर्देशिका अनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्को मोबाइल नेटवर्क प्रयोग भए बापत प्रति मिनट 10 पैसा भन्दा बढ़ी शुल्क लिन पाइदिन। यसअघि 2065 सालमा जारी निर्देशिकामा प्रति मिनट 54 पैसासम्म लिन पाउने व्यवस्था थियो। नयाँ निर्देशिकाले रकम घटाए पनि त्यसको कार्यान्वयन नहुँदा उपभोक्ताले एक कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा टेलिफोन गर्दा बढ़ी शुल्क तिर्नु परिरहेको छ। अब अर्को खबर, नेपालमा हुने 13 दक्षिण एसियाली खेलकुद साहको सुरक्षाको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी मंगिर 15 गतेदेखि 24 गतेसम्म साग खेलकुद हुँदैछ। यो खेलकुदको सुरक्षाको लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा 6 सदस्यीय सुरक्षा व्यवस्थापन समिति गठन भएको छ। यो समितिले साग खेलकुद प्रतियोगिताको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। समिति सदस्यमा नेपाल प्रहरीका डीआईजी दीपक थापा, सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरूङ र सेनाका सहायक रथी हिमांशु हड्का रहनु भएको छ। राष्ट्रिय खेलकुद परिषदको वरिष्ठ कर्मचारी फणीन्द्र पौडेललाई समितिको सचिव तोकिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नासले विदेशमा रहेका नेपाली वैज्ञानिकको ज्ञान र सिपलाई स्वदेशमा सदुपयोग गर्न ब्रेन पुलिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ। संसारभर छरिएर रहेका नेपाली वैज्ञानिकहरूलाई स्वदेश फर्काउन र उनीहरूको ज्ञान सिपलाई नेपालका लागि प्रयोग गर्न नयाँ रणनीति बनाएको नास्टले जनाएको छ। नास्टका प्रवक्ता डाक्टर सुरेश ढुङ्गेलले विदेशमा रहेर विभिन्न विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकलाई नेपालमा आएर नयाँ खोज र अनुसन्धानका लागि प्रेरित गर्न ब्रेन पुलिङ कार्यक्रम सञ्चालन हुन लागेको जानकारी दिनुभयो। वैज्ञानिकहरूले स्वदेश फर्केपछि यहाँ विभिन्न विषयमा अनुसन्धान गर्छन् र त्यसले नेपालको विकास र समृद्धिलाई मदत पुर्याउँछ भन्ने हाम्रो उद्देश्य हो, उहाँले भन्नुभएको छ। यो कार्यक्रम अन्तर्गत जलवायु परिवर्तन, ऊर्जा, वातावरण, पूर्वाधार विकास क्षेत्र, प्राकृतिक प्रकोप, जनस्वास्थ्य तथा औषधि विज्ञान, जैविक विविधता संरक्षण एवं प्रविधि र सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान हुने नासले जनाएको छ। अनुसन्धान गर्न 20,00,000 रूपियाँ बजेट छुट्याइएको पनि उहाँले जानकारी दिनुभएको छ। स्वदेश फर्केका नेपाली वैज्ञानिकका लागि नासले अनुसन्धान ल्याब बनाउने तयारी पनि गरेको छ। अब मसँग अर्को खबर छ, दलितलाई भोजमा बोलाए पस्किएर पनि खाना दिए, खानै लाग्दा सोरेर थालिदिए शीर्षकमा नयाँ पत्रिका दैनिकले छापेको छ। चिराहाको सुखीपुर नगरपालिका चार पोखरियामा रहेको कविलासी गाउँमा भएको मृत्यु भोजमा तल्लो जात भन्दै दलित समुदायमाथि विभेद र दुर्व्यवहार भएको छ। कथित उपल्लो जातका व्यक्तिलाई खुवाइसकेपछि घर दहनीले दलित समुदायलाई बेलुकी पख मात्रै भोजमा बोलाएका थिए, तर पस्किएर दिएको भोज खानै लाग्दा यादव समुदायका अगुवाले खोसेर फ्यालिदिएका हुन्। केही दलितमाथि कुटपिट समेत भएको छ। दिउँसो भोजमा नबोलाएर विभेद भएकी थियो, तर भोज आयोजक परिवारले नै बेलुकी हाम्रो घरमा आएर खाना आउन भने छिमेकीले बोलाएपछि बालबालिकादेखि बुढाबुढीसम्म 100 जना जति दलित गयौं। आँगनमा लहरे बस्यौं। दलित अगुवा रामचन्द्र पासवानले भन्नुभयो, तर पस्किएर दिएको खाना खानै लाग्दा अगुवाले फ्यालिदिए। रात नपरी आँगनमा बसेर खाने भन्दै गाली गलौज गर्दै हातपात समेत गरे। हामी नखाई फर्कियौं। स्थानीय पशुपति यादव, उपेन्द्र यादव, रामचन्द्र यादव र भुल्ला भनीले रामप्रीत यादव सहितको समूहले अपमान गरेको उहाँले बताउनु भएको छ। जातीय अगुवाहरूले दलितमाथि अपमान र दुर्व्यवहार गरेको भोज आयोजक परिवारका सदस्य उमेश यादवले स्वीकार गर्नुभएको छ। घटनाले आफूहरूलाई दुखी बनाएको पनि उहाँले बताउनुभयो। गाउँका अन्य समुदायले भोज खाएपछि मात्र दलितलाई बोलाउनु भन्ने माइन्जनको आदेश बमोजिम बेलुकी 7 बजेतिर मात्रै बोलाएको पनि उहाँले बताउनु भएको छ। अझै पनि जातीय विभेद यस्तो छ, दलितलाई भोजमा बोलाएर खाना खान पस्किएर दिँदा पनि खाने लाग्दा सोरेर फ्यालिएको भनेर यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अब अर्को खबर समसँग यो अन्तिम खबर मीडियामा आजमा आमाको मृत्युपछि बुबाले कान्छी श्रीमती ल्याउनुभयो। बालिकाले बुबाबाट माया पाइनन्। पेट पाल्ने आधार खोज्दै 15 वर्षकी बालिका काठमाडौँ छिरिन्। एउटा घरमा घरेलु कामदार बनिन्। सामान्य जीवन चल्दै थियो। त्यही बेला नाताले काकी पर्ने नुवाकोट सूर्यगढी छ कि कृष्णमाया उनको सम्पर्कमा आइन्। बालिकाले दुःख सुनाएपछि कृष्णमायाले जागिरको आश्वासन दिन। बालिका आफू बस्दै गरेको घर छोडेर कृष्णमायाको डेरामा पुगिन्। घटना 2068 साल माघको हो। आफ्नो गाउँ लैजाने भन्दै कृष्णमायाले बालिकालाई गाड़ी चढ़ाइन्। बसमा बान्ता रोक्ने भन्दै औषधि खुवाइन्, तर औषधि बेहोश गराउने थियो। बिउजिदा बालिका भारतको दिल्ली पुगिसकेकी थिइन्। कृष्णमायाले 10,000 भारू लिएर बालिकालाई कोठीमा बेचिदिन्। शुरूको एक महिना कोठामा बन्धक बनाएर उनलाई जवान बनाउने सुई र औषधि दिइयो। त्यसपछि वेश्यावृत्तिमा लगाइयो। घटनाको 8 वर्षपछि हिजो प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बालिका बेच्ने कृष्णमायालाई पक्राउ गरेको छ। बालिकालाई झुक्काएर दिल्लीमा बेचेको प्रहरले जनाएको छ। कृष्णमाया काठमाडौँको बुनालिन कण्ठबाट पक्राउ परेकी हुन्। घर जान बसेकी बालिका दिल्लीको कोठीमा शीर्षक दिएर आजका सबै जस्तो पत्र पत्रिकाले यो खबर छापेको छ। यो खबरसँगै मीडियामा आजलाई अहिलेलाई यति नै। हामी एउटा गीत सुन्छौं अनि आजको बजार लिएर आउँछौं।
दुखीमा चल्ने मुटु आफ्नै हुनु पर्छ। साथीमाथि मेटी कली बगाइराख्न सक्छौ, बगाइराख्न सक्छौ आकुरीमा। पहिला भरि माटो आफ्नै देशको हुनुपर्छ। कहिले भरि घाम जुन तारा जुटाइदिन्छौ। भोट चोलो साटो समय आफ्नै हुनुपर्छ। माथि माथि टुङ्काहरू माथि उठाइदिन्छौ, माथि उठाइदिन्छौ पाकुरीमा। आफ्नै हुनुपर्छ रामदेशीमा लहला बाली चाहिदिन्छ आलो फाली बारी तारी आफ्नै हुनुपर्छ रामदेशीमा लहला बाली चाहिदिन्छ मनको बहार सारङ्गीमा खोज्न पाउनुपर्छ जिउँदो शर्मा जिउँदो शर्मा नेपालीको गीत गाइदिन्छ गीत गाइदिन्छ आकुरीमा रातो आफ्नै हुनुपर्छ एक बेसी डाँडा देवल जगाइ राख्न सक्छौ झुकझुकीमा चल्ने मुटु आफ्नै हुनुपर्छ साथीमाथि मेटी काली बगाइराख्न सक्छौ बगाइराख्न सक्छौ पाखुरीमा
आजको बजार
आजको बजार
आजको बजारमा सबैभन्दा पहिला तरकारीकै कुरा गरौं कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज निर्धारण गरेको थोक मूल्यका बारेमा जानकारी गरौं आज गोलभेडा किलोको 65 देखि 70 रूपियाँ थोक मूल्य निर्धारण गरिएको छ त्यसै गरी भारतीय गोलभेडा आज 30 देखि 35 रूपियाँ छ स्वदेशी गोलभेडाको तुलनामा भारतीय गोलभेडा सस्तो छ स्वदेशी गोलभेडा किलोको 65 देखि 70 रूपियाँ छ भने भारतीय गोलभेडा किलोको 30 देखि 35 रूपियाँ छ त्यसै गरी रातो आलु किलोको 45 देखि 50 रूपियाँ छ सेतो आलु किलोको 40 देखि 45 सुकेको प्याज महँगो छ किलोको 145 देखि 150 रूपियाँ छ प्याज नखाँदा पनि केही हुँदैन यति महँगो प्याज यो थोक मूल्य हो त्यही पनि गाजर किलोको 120 देखि 130 रूपियाँ छ बन्दा 85 देखि 90 रूपियाँ छ स्थानीय काउली 100 देखि 110 रूपियाँ थोक मूल्य छ भने मूला किलोको 40 देखि 45 रूपियाँ छ त्यसै गरी भन्टा किलोको 50 देखि 60 रूपियाँ छ तने बोडी किलोको 95 देखि 100 रूपियाँ छ मकै बोडी 55 देखि 60 मटर कोसा 120 देखि 125 घिउसिमी 95 देखि 100 रूपियाँ करेला 95 देखि 100 रूपियाँ नै छ लौका किलोको 55 देखि 60 छ भने परवर किलोको 65 देखि 70 रूपियाँ छ त्यसै गरी पाकेको फर्सी किलोको 40 देखि 45 रूपियाँ थोक मूल्यमा कारोबार भइरहेको छ हरियो फर्सी 55 देखि 60 रूपियाँ छ भिन्डी किलोको 75 देखि 80 रूपियाँ थोक मूल्यमा कारोबार भइरहेको भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ अब अर्को खबर आजको बजारमा मुगुको रारामा पर्यटक बढ्दै गएको अवस्था कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने सुवा छेडामा अर्ग्यानिक होमस्टे सञ्चालनमा आएको छ पर्यटकका लागि आवश्यक खानाको अवस्थामा गुणस्तर नभएको गुनासो आइरहेको बेला होमस्टे सञ्चालनमा आएको हो दैलेखको दुलु नगरपालिका 2 सुवा छेडामा दुलु नगरपालिकाको 5 लाख लागत घरेलु तथा साना उद्योग विकास समितिले अर्ग्यानिक होमस्टे सञ्चालनका लागि तालिम दिएपछि खोलिएको होमस्टेको दुलु नगरपालिका दैलेखका नगर प्रमुख घनश्याम भण्डारीले उद्घाटन गर्नुभयो सुर्खेत दैलेख हुँदै मुगुको रारासम्म आवतजावत गर्ने पर्यटक वृद्धि भएसँगै पर्यटकको सुविधाका लागि स्थानीय स्तरबाट होमस्टे सञ्चालनका लागि माग भएको थियो त्यसै अनुसार होमस्टे सञ्चालनमा आएको प्रमुख भण्डारीले बताउनुभयो टेलिकमलाई 8 अर्बको परियोजना स्मार्टसँग रद्द परियोजना टेलिकमलाई शीर्षकमा छापिएको छ यो खबर प्रदेश 6 र 7 को मध्य पहाड़ी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने परियोजना सरकारी स्वामित्वको नेपाल टेलिकमले पाउने प्रक्रियाको अन्तिम टुंगो लागेको छ यसअघि निजी क्षेत्रको सेवा प्रदायक स्मार्ट टेलिकमले पाएको यो परियोजना मन्त्री परिषदबाटै नेपाल टेलिकमलाई दिने निर्णय भएपछि दूरसंचार प्राधिकरणले त्यही अनुसार अन्तिम टुंगो लगाएको हो प्राधिकरण अध्यक्ष पुरूषोत्तम खनालका अनुसार स्मार्टको यो परियोजना मन्त्री परिषदको निर्णय अनुसार टेलिकमलाई दिने निर्णय भएको जानकारी भएको छ उहाँका अनुसार यसै हप्ता टेलिकमसँग यो परियोजनाको विषयमा समझदारी पत्रमा हस्ताक्षर हुनेछ त्यसपछि प्राविधिक योजना माग गरेर अन्तिम सम्झौताको प्रक्रिया अघि बढ़ाइने उहाँले बताउनुभयो नेपाल दूरसंचार प्राधिकरणले 2074 साल साउन 3 गते प्रदेश 6 को रूकुमको मुसीकोटदेखि दार्चुलाको झुलाघाटसम्म फाइबर बिछ्याउने जिम्मा प्रतिस्पर्धाका आधारमा छानिएको स्मार्ट टेलिकमलाई दिने निर्णय गरेको थियो स्मार्टले झण्डै 3 अर्ब 94,00,000 रूपियाँ लागतमा यो परियोजना पूरा गर्ने प्रस्ताव पेश गरेको थियो। दुई वर्षभित्र यो परियोजना पूरा गर्नुपर्ने सम्झौता गरिएको भए पनि सम्झौता अनुसार परियोजनाको काम हुन नसकेको भन्दै प्राधिकरणले कार्तिक 1 गते सम्झौता रद्द गरेको थियो। सम्झौता रद्द भएपछि अदालती प्रक्रियामा पुगेको स्मार्टको पक्षमा आदेश प्राप्त नभएपछि प्राधिकरणले नेपाल टेलिकमलाई दिने विषयमा अन्तिम टुंगो लगाएको हो। यिनै खबरसँगै आजको बजार आजलाई यति नै। उज्यालो रेडियो, उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशन सहित पूर्वाञ्चलमा विराटनगरको स्काई एफएम, पश्चिमाञ्चलमा पोखराको रेडियो तरंग लगायत विभिन्न एफएम रेडियो र एकैसाथ प्रसारण भइरहेको कार्यक्रम फल्सामा अब पालो आजका पाहुनाको। अहिले कलाकारिता क्षेत्र रमाएको छ, मुस्कुराएको छ धेरै वर्षपछि है। सबैभन्दा धेरै त हजुरको मनै मुस्कुराएको छ, तपाईँको अनुहारै मुस्कुराएको छ। स्वागत गरे मैले उज्यालो फल्चामा आजका हाम्रा पाहुना उषा रजकलाई।
धन्यवाद दिपा बहिनी।
कति वर्षपछि फर्कनु भयो नेपाल?
म बीच बीचमा त आउँदै गर्थे, तर अब बस्ने नै गरेर आएको चाहिँ 8 वर्षमा हो।
8 वर्षमा
हजुर।
कसो रहेछ 8 वर्षपछि नेपाल आउँदा? 8 वर्ष अघिको नेपाल र अहिलेको नेपाल, नेपाल भन्दा पनि काठमाडौँ नै भनौँ न, होइन?
एकदमै कमर्सियलाइज भएछ, पुरानो गल्लीहरू सडक बनेछन्, अनि सबैतिर बिजनेस गरेछन्, कति राम्रो अन्टरप्रेनरसिप सबैजनाले धेरैजनाले अँगालेछन्, अनि ठुला ठुला सपनाहरू देख्न थालेछन् मान्छेहरू, अनि पुरानो गाउँघर जस्तो रहेन अब काठमाडौँ।
सपनाको कुरा आइहाल्यो, सपनाकै कुरा गरौँ न है। एउटा सपना जसलाई पनि हुन्छ, हरेक नारीको एउटा मनमा एउटा सपना हुन्छ होइन, एउटा कुनै शिखर चढ्ने, ताज पहिरिने टाउकोमा होइन, अनि एउटा सुख, सानो घर, परिवार, हरेकको चाह अनि सपना हुन्छ। त्यस्तै सपना तपाईँको पनि थियो। त्यो सपना चाहिँ छिट्टै फुलफिल भएको हो, छिट्टै पूरा भएको?
एकदम छिट्टै पूरा भएको, किनभने म चाहिँ त्यो सानोदेखि एकदमै आतुर के त्यो ल छिटो गरौँ छिटो गरौँ, एकदम एनर्जेटिक होइन, एकदमै सर्ट स्प्यान्ड तर हाई एनर्जी खै के भन्छ त्यसलाई होइन, त्यो एकदमै आतुर के सबै चिज गरिहालौँ सबै चिज गर, मलाई सबैजना हुनु छ यो संसारको, तिमी ठुलो गएर को हुन्छौ भनेपछि फर्स्टमा चाहिँ रेखा भन्थे होइन,
रेखा
भन्छु बलिउडको रेखा होइन, त्यो उहाँ भन्छु भने भन्थे, अनि त्यो माथि त्यो लिस्टै थियो कि हु आई वान्टेड टु बी, वाट आई वान्टेड टु डु भने, अनि मैले सबै अचिभ गरेरै थोडेँ, अनि त्यही भएर छिटो छिटो नै भयो मेरो लाइफमा सबै चिज।
तपाईँले अहिले आएर सम्झिनु पर्दा चाहिँ उषा रजक चाहिँ के हो त?
ओ उषा रजक एकदमै अत्तालिएको, एकदमै खुसी, एकदमै ओभर अचिभर, आफूले आफूलाई जति अचिभ गरे पनि एप्रिसिएट नगर्ने त्यो व्यक्ति हो।
स्वीकारेको छ अहिले मनले है?
ओ एकदम स्वीकारेको छ अहिले त, आफूलाई स्वीकारेकै राम्रो हुँदो रहेछ कि आफूलाई चिनेको राम्रो हुँदो रहेछ, अनि चिन्नलाई धेरै नै गाह्रो हुँदो रहेछ, किनभने अब हाम्रो अस्तित्व के हो, अस्तित्व हाम्रो सोसाइटीले बनाइदिएको हुन्छ त यो होस् भनेर होइन, आमा बाबाले धेरै दिनुहुन्छ हामीलाई तिमी यो हो भनेर, शिक्षकहरूले दिन्छ धेरै चिजहरूबाट, एकताकासम्म चाहिन्छ यो सबै चिजहरू, तर एउटा एडल्ट लाइफ पुगेपछि होइन, एउटा उमेर पुगेपछि चाहिँ त्यो सबैलाई यता पन्छाएर आफूभित्रको आवाज सुनेदेखि लिएर आफूले आफूलाई चिन्ने र अनि त्यसरी नै मार्गदर्शन हुँदो रहेछ क्या आफ्नो लागि, अनि त्यो चाहिँ अहिले मैले बिस्तारै केलाउन थालेकी छु।
एउटा समय थियो तपाईँ शिखरमा हुनुहुन्थ्यो होइन, सबैले तपाईँको अभिनयको तारिफ गर्थे है, तपाईँलाई हेरेर दङ्ग पर्ने धेरैजना मध्ये म पनि एकजना थिएँ, धेरै राम्रो लाग्थ्यो तपाईँको अभिनय, तर त्यो शिखर मा रहँदा रहँदै तपाईँ कता कता हराउनुभयो होइन, धेरै बाध्यता थियो होला, परिस्थिति थियो होला, तर ती कुराहरू पार गर्दै जान चाहिँ गर्नुपर्ने सङ्घर्ष चाहिँ के हुने रहेछ?
एउटा है कस्तो भन्दाखेरि नारी के नारी हामीलाई स्ट्रगल गर्नै पर्ने के आजको दिनमा है, म सोच्दै बस्छु कि जस्तै मैले आजसम्म नेपाल फर्केको अब झन्डै 1 वर्ष हुन लाग्यो म है, अनि त्यति धेरैचोटि इन्टरभ्यू लिनुभयो किन पलायन हुनुभयो भने सबैजनाले सोध्नुहुन्छ नि, म सधैँ भन्थेँ कि मेरो हस्बेन्डको नाम अगाडि आउने कि श्रीमानको अगाडि नाम आउने, श्रीमानको काम भएर हामी गयौँ, परिवारको लागि गएँ त्यो होइन. आजको दिनमा मैले यसो निहालेर हेर्दाखेरि हिजो अस्ति भर्खर म सोच्न थालेको छु कि के हो त सत्य, मेरो लागि सत्य के हो भन्दाखेरि मेरो अघि भनेको जस्तै सबै चिज छिटो छिटो भयो. 18 वर्षमा मैले बेस्ट एक्ट्रेस अवार्ड पाएँ नाटक राष्ट्रिय नेसनल अवार्ड पाएँ नाटकको लागि, त्यसपछि बेस्ट एक्ट्रेस कतिवटामा पायो, त्यसपछि ब्युटी पेजेन्ट्स कतिवटा जित्यो, म्युजिक भिडियो सबैभन्दा सबैले भन्नुहुन्छ कति धेरै म्युजिक भिडियो खेलाएको है तिमीले, छैन 5 वटा हो कि 6 वटा खेलाएको छ. देवर अल सुपर हिट के भगवान्को कृपाले मलाई माया गर्ने मान्छे डिरेक्टर्सहरूको सबैजनाको टिमवर्कले गर्दाखेरि आई गट टु डु द बेस्ट अफ थिङ्स के. 18 वर्षको उमेरदेखि 22 वर्षको उमेरसम्म मैले सबै अचिभ गरिसकेको थिएँ कि. त्यो हुनसक्ने हाम्रो नेपाल खाल्डो एउटा सानो जुन चाहिँ ब्युटिफुल सानो इन्डस्ट्री छ त्यहाँ चाहिँ मैले अचिभ गर्न सक्ने सबै गरिसकेँ कि.
तपाईँले सोचेको जति गर्नु,
मैले सोचेको जति गरिसकेको थिएँ एक्टिङ र मोडलिङ सम्बन्धी जे चाहिँ वाउ अमेजिङ शिखर चुम्नी भन्छ नि सबै हामीले मैले गरिसकेको थियो. अनि त्यसपछि खै एक किसिमको थकाइ आउँदो रहेछ कि एक किसिमको सेटिस्फ्याक्सन आउँदो रहेछ कि भयो पुग्यो मलाई भयो भने होइन. अनि त्यसपछि अब ए फ्यामिली पनि बनाउँछु भनेको थियो भने ए छोरी पाउनु बच्चा पाउनु पर्यो भने होइन, बच्चा पायो अनि फ्यामिली पनि भयो हाका इन्ट्रेस्टिङ कि, त्यसरी नै मुभ अन भइरहेको थियो. सो द स्ट्रगल आई ह्याभ राइट नाउ इज मैले आफ्नो बारे आफू कसरी सोध्छु, किनभने मलाई बाध्य बनाएको छ कि यो सोसाइटीले यो संसारको नियमले होइन, मेरो इन्डिभिजुअलिजम नै छैन कि आफूले आफ्नो आफ्नो लागि सोच्नलाई कस्तो गाह्रो हुने कि, सधैँ अरूको नाम अगाडि ल्याउनु पर्ने, श्रीमानको नाम अगाडि ल्याउनु पर्ने, परिवारको नाम अगाडि ल्याउनु पर्ने, मेरो अस्तित्वलाई कायम गर्नको लागि मेरो मेरो तात्पर्यको लागि सबै यो नामहरू लिएर आउनु पर्ने. मेरो लागि सबभन्दा स्ट्रगल त्यही हो, आफ्नो आवाज सुनेर आफ्नो अचिभमेन्ट्सहरूलाई अप्रिसिएट गर्ने, त्यही हो मेरो स्ट्रगल.
पक्कै पनि धेरै राम्रो कुरा, हामी सानसानो कुरा गर्दा गर्दै निकै गहिरो विषयमा प्रवेश गर्यौं. सबैभन्दा ठूलो कुरा त आफूले गरिरहेको काममा सन्तुष्टि हुनु र आफूले आफैलाई धन्यवाद दिनु, त्यही भन्छौँ नि हामी सधैँ बिहान उठौँ केही गर्न नसके पनि ऐनामा अगाडि उभिएर आफूले आफूलाई आहा म कति राम्री रहेछु भनेर गर्व गरौँ होइन.
आफूले आफूलाई माया गर्नै सिकाएको छैन, माया गर्यो भने घमण्डी भन्छ, सेल्फिस भन्छ, ए कस्तो स्वार्थी भनेर भन्छ, त्यस्तो होइन रहेछ. आजको दुनियाँमा जबकि हामी एक्लो एक्लो परेका छौँ कि, डिजिटल वर्ल्डमा रमाउँछौँ हामी, अब जस्तो सोसाइटीहरू त्यो जोइन्ट फ्यामिलीहरू पनि न्युक्लियर फ्यामिली बनिसक्यो, न्युक्लियर फ्यामिलीबाट पनि अझै सानो सानो टुक्रा टुक्रामा हामी बाँधिसक्यो होइन. एक्लोपन भइराख्दाखेरि होइन धेरै चिजहरू आउने कि, अनि पछि सबैभन्दा ठुलो आफ्नो साथी एउटा हुँदो रहेछ त्यो भने आफू नै हो कि, अनि त्यसपछि आफूले आफूलाई माया गरेन भने अरू कसले माया गर्छ.
यो कुराहरू गरिरहँदा मन अमिलो भयो,
मन अमिलो होइन पहिला हुन्थ्यो कि, पहिला त्यो बोल्दाखेरि पनि यु नो के हो यो कता कता बाँधिएको जस्तो लाग्थ्यो. अहिले त मलाई होइन अहिले आफूले आफूलाई माया गर्न सिकिरहेको छु, आफ्नो अचिभमेन्ट्सहरूलाई अँगाल्न सिकिरहेको छु. जस्तै हेर्नुहोस् न भर्खरै मैले सबैभन्दा ठुलो स्टेप लिएको भनेको नेपाल आउनु के, विदेशमा मेरो सबै राम्रो थियो, युएनमा जब थियो होइन सबै, इट वाज अ भेरी बिग स्टेप के, श्रीमान छोडेर त्यो गरेर आफ्नो लागि जिउन खोजिरहेको छु कि, लेट्स सी मैले आफूले आफूलाई माया गर्यो भने त अरूले मलाई माया गर्छ र म माया दिन सक्छु होइन. अनि यो ठुलो स्टेपलाई पनि अस्ति न उकुस मुकुस हुन्थ्यो कि, अफकोर्स भइहाल्छ नि ठुलो, अब
नेपाली गरौँ होइन
कसरी गरौँ, अनि गर्न त गर्छु गर्छु साहसिलो छु तपाईँ जस्तै. अनि तर गरेपछि ओ 10 वटा शङ्का आउने, अनि पछि साइड साइडको मान्छेहरूले पनि आफ्नो वरिपरिको मान्छेहरूले पनि 10 वटा त्यो कन्फ्युजनहरू उब्जाइदिने होइन, त्यो सधैँ छ. अनि त्यो हटाएर आफ्नो आवाज सुन्न थालेछ, आइएम सो सेटिस्फाइड, ल यो ठोकेर भनिदिन्छु म.
हाम्रा आजका पाहुना उषा रजक हुनुहुन्छ हामीसँग, सम्भवतः मलाई लाग्छ यहाँहरू धेरैले चिन्नुहुन्छ उषा रजक भनेर, उहाँको अभिनयको तारिफ धेरैले गर्नुहुन्छ. भर्खरै पनि नाटक सघाउनु भयो है?
हजुर, मैले सर्वनाम थिएटरसँग कोलाबोरेट गरेर अर्को कुरुक्षेत्र भन्ने नाटक गरेको थिएँ,
त्यो नाटकको पनि प्रशंसा धेरै आयो
है. त्यही त कस्तो खुसी लाग्यो मलाई त, त्यो सायद सबैजना आर्टिस्टलाई हुन्छ होला होइन, अब हजारौँ अवार्डहरू पाइसकेपछि पनि स्टेजमा आउँदाखेरि सधैँ एउटा डर हुन्छ कि ला ला मैले आफ्नो काम राम्रो गर्न सक्छु कि सक्दिनँ भनेर. तर दर्शकले मलाई फेरि अँगाल्नु भयो, मन पराउनु भयो, अनि लाइक थ्याङ्क गड होइन, अनि मलाई अझै ऊर्जा पाएको छु मैले अझै बेटर गर्नुपर्छ भनेर.
नेपालका धेरै लोकप्रिय नायिकाहरू पलायन भइसकेपछि फेरि कमब्याक हुँदाखेरि चाहिँ त्यति सहजै स्वीकार्य पनि त्यति लोकप्रिय भएको पाइँदैन होइन, दर्शकले अब पुरानै ढराको फिल्म भन्ने खालका गुनासोहरू पनि आइरहेका छन्. एउटा तपाईँलाई नेपाल फर्किने एउटा चुनौती थियो, अर्को ठूलो चुनौती भनेको पुरानै कामलाई निरन्तरता दिएर दर्शकको माया जित्नु थियो है. त्यो ढुकढुक चाहिँ कतिको भयो नाटक गरिरहँदा अनि फिल्मको होइन सम्झौता गर्नको लागि?
ओ धेरै ठुलो ढुकढुक त होइन, डुडुङ डुडुङ. अनि त्यो यस्तो हो कि हामी यो फिल्म इन्डस्ट्री एन्टरटेनमेन्ट इन्डस्ट्रीलाई हेर्नुभयो भने हलिउडदेखि हलिउडमा त अझै धेरै बेटर छ. बलिउड साउथ एसियनमा कन्ट्रीमा होइन वुमनलाई एउटा सिम्बल अफ सेक्स मात्रै हेरिन्छ होइन. ऊ जतिसम्म ठिक छ कि तबसम्म ठिक छ, जबसम्म ऊ सिङ्गल हुन्छ अभाइलेबल हुन्छ, अनि उसको जब चाहिँ होइन टु प्लिज म्यान यु नो लाइक उहाँहरूको प्लिज श्रोता दर्शकलाई चाहिँ आफ्नो आकर्षण बाहिरी आकर्षणले मात्रै एन्टरटेन गर्ने. बिहा गरेपछि बच्चा पाएपछि त सिद्धै होस्
रूप सकियो
रे, रूप सकियो रे, करियर सकियो रे, यति हामीलाई हेर्न सिकाएको छैन हो कि, हामी हेर्न खोज्दैनौँ. बच्चा पाएपछि जुन चाहिँ मोटो हुन्छ नि एउटा आइमै कस्तो ब्युटिफुल हुन्छ नि, कस्तो राम्रो हुन्छ नि. त्यतिखेर मलाई त सबैले भनेको थियो कि ए उषा तिमी त मोटाएछौ. अहिलेसम्म पनि मान्छेले मलाई देखेपछि कस्तो दुब्लाएको तिमी, कहिले दुब्लाउँछ कहिले मोटाउँछ त्यस्तै हो. अनि दसवटा मान्छेहरूले दसवटा कुरा भने, जस्तै कि ए तिमी अब बुढो भइसक्यो होइन, अनि पछि अब नयाँ नयाँ तन्नै आइसक्यो होइन, कति राम्रो एक्ट्रेसेसहरू आइसक्यो, त्यो भयो होइन, मेरो पोजिसन मेरो ठाउँ छैन सायद होइन, त्यो भन्यो. अनि पछि तिमीले अब तिमीलाई बिर्सिसक्यो मान्छेहरूले, त्यो भयो. अनि त्यसपछि तिमी गर्न सक्दैनौ, त्यही राम्रो छ त्यहीँ बस्छ. मैले सजेसन्सहरू माग्छु कि कसैले नेगेटिभ भन्छ कसैले पोजिटिभ भन्छ, उत्तिकै इम्पोर्टेन्ट हुन्छ नि, क्रिटिकली आफूले आफूलाई हेर्नलाई एकदम सजिलो धेरै मद्दत गर्छ. अर्को एउटा पाटो थियो होइन मैले यो स्टेप लिनको लागि, नेपालको हाम्रो राम्रो डिरेक्टर्सहरू जो चाहिँ अझै पनि मेरो साथी हुनुहुन्छ, उहाँहरूले भन्नुभयो उषा एक्टर्सहरू आयो तर तिम्रो ठाउँ अझै छ, तिमीले जुन चाहिँ काम गर्न सक्छौ तिम्रो लागि ठाउँ छ यहाँ आऊ भनेर. अनि इट वाज ट्रु के, त्यो नेगेटिभहरू धेरै सुनिराख्दाखेरि एउटा पोजिटिभ आवाज सुन्नलाई धेरै नै शक्ति चाहिँदो रहेछ है. अनि त्यो पोजिटिभ आवाजलाई पछ्याउँदै म आएको, गाह्रो थिएँ, एकदमै गाह्रो थियो, सजिलो थिएन. अनि त्यस ढुकढुकी चाहिँ एकदम डडङ डडङ भएकै हो.
तपाईँ नेपाल फर्किनुमा चाहिँ कुनै एकजना फिल्मी क्षेत्र अथवा रङ्ग क्षेत्रका व्यक्तिले चाहिँ तपाईँलाई ठुलो ढाडस दिनुभएको छ अरे?
यस्तो हो, सम्पदा जो जसले चाहिँ अर्को कुरुक्षेत्र लेख्यो है, उनले भने चाहिँ दिदी आउनु सँगै गरौँ भनेर भनेका छन्. अशोक सरले मेरो काम देखेर वेल डन भनेर भन्नुभएको छ होइन, तिमीलाई यहाँ इस्टाब्लिस गर्नै पर्छ, तिमी गर्नैपर्छ भनेर त्यस्तो आवाजहरू दिनुभएको छ अरू साथीहरूले पनि मलाई.
राम्रो कुरा हो,
राम्रो कुरा हो नि, मेरो लागि सपोर्ट हो. कस्तो सबैभन्दा अहिले भ्यालुएबल चिज चाहिँ मलाई सपोर्ट हो कि, कस्तो राम्रो राम्रो आवाजहरू साथीहरूले. कहिलेकाहीँ म निराश हुन्छु हेर्नुहोस् है, म एकदमै वन्डरफुल, मैले कति प्रोजेक्ट पाएको छु है, अहिले स्क्रिप्टहरू छ हातमा, हुनेवाला छ काम 2020 एउटा भन्दा बढी फिल्म रिलिज हुनेवाला छ, नाटकको अझै गर्दैछु, त्यो सबै छ. त्यो हुँदा हुँदै पनि निराश त आउँछ कि आजको फेजमा स्पेसली, जब कि सोसियल मिडियालाई धन्यवाद भन्नुपर्छ, अरूको हँसिलो अनुहार देखेर, अरूको वा यस्तो प्रोग्रेसेसहरू देखेर, अरूको प्रगतिहरू देखेर, ला मेरो त छैन कि नपुगे हो कि भन्ने तपाईँलाई नै आउँछ, मलाई
हरेकलाई लाग्छ, मानव स्वभाव हो,
त्यस्तो लाग्छ निराश आउने बेला सबैले मलाई. अनि त्यति म राम्रो साथीहरूसँग कुरा गर्छु, अनि त्यस्तो त मलाई कसैले नि भनेको छ तिमीलाई म ठड्याएर छोड्छु भनेर,
तर भनेको भए पनि राम्रो कुरा हो.
भनेको
हाम्रो स्वभाव चाहिँ हामी भनेको हामी जस्ता धेरैको स्वभाव चाहिँ कस्तो हुन्छ नि, ला ऊ फर्केर आयो, उसलाई चाहिँ उसले सपोर्ट गर्यो, हेर मैले यत्रो टाइम थियो गरिरहेको छु, मेरो चाहिँ छैन भन्ने खालको हामीसँग धेरै नकारात्मक कुराहरू हुन्छ, नकारात्मक सोच हुन्छ, किनकि अरूको अस्तित्वलाई स्वीकार्नै नसक्नु होइन. जतिले स्वीकारेका छन् जतिले सहयोग गरेका छन् त्यो राम्रो छ, बेस्ट
राम्रो, सपोर्ट इज ग्रेट. कसैले भनेको छ भने थ्याङ्क यू, मलाई इस्टाब्लिस गरिदिनुहोस्।
हामी भलाको सारे गर्दैछौँ, अब अलिकति निजी कुरा गरौँ है। छोरी 9 वर्षकी भइन्
हो
है,
अब यो नोभेम्बर 18th ऊ चाहिँ 10 वर्ष हुन्छन्।
अब छोरी र आमा यतै बस्ने?
यतै बस्ने हो हामी त।
छोरी यतै पढ्छन्?
यतै पढ्छिन्।
जान थालिसकिन् स्कुल?
अनि पछि 1 वर्षमा नेपाली उसलाई लेख्न र पढ्न आउँदैन थियो होइन, उता त हामी नेपाली नै बोल्थ्यौँ, अनि नेपाली पढ्न र लेख्न सिकाएको छ। कस्तो क्युट कि, यत्रो ढ्याङ्ग्रे बच्चाले कख कख गर्दै पढ्छ, अनि इट्स भेरी क्युट। अनि त्यही सिकिरहेको छिन् नेपाली, हाम्रो कल्चरहरू म अनि सकेसम्म सिकाउँछु, रमाइलो लाग्छ आमालाई आमा हुनको लागि।
छोरीको जिम्मेवारी एकातिर छ होइन, अनि आफ्नो करियर फेरि सुरु गर्न थाल्नु भएको छ, त्यो चुनौती पनि छ, अनि अर्को मुख्य चुनौती भनेको आर्थिक कुरा पनि हुन्छ
हो
है। त्यो सबैलाई चाहिँ अब व्यवस्थापन गर्न तपाईँको समय अनि तयारी कस्तो छ?
एकदमै गाह्रो हुन्छु, निसासिन्छु, सत्य भन्नुपर्दाखेरि है एकदम निसासिन्छु, किनभने सबै आफै गर्नुपर्छ, घरको कामदेखि लिएर होइन, छोरीलाई हेर्ने, उसलाई एउटा राम्रो इन्भाइरोमेन्ट बनाइदिने, साइकोलोजिकली होइन, मेन्टली फिजिकली सबै उसलाई मैले प्रोभाइड गर्नुपर्छ, प्लस आफूलाई पनि प्रोभाइड गर्नुपर्छ। म खुसी नभए पनि ऊ खुसी हुँदैन होइन। अनि अहिले राम्रो हो, मेरो श्रीमानको लागि खाना बनाउनु परेको छैन, आई लभ इट, फ्रिडम हुँदाहुँदै एनिवे पकाउनु परिहाल्छ होइन। अनि सबैभन्दा आर्थिक, सबैभन्दा ठुलो, मैले जिन्दगीमा सबैभन्दा मिठो चिज खाएको भनेको फाइनेन्सियल इन्डिपेन्डेन्स हो कि, आर्थिक स्वतन्त्रता हो है। मैले पैसा कमाउन थालेको भने 18 वर्षदेखि है, त्यतिखेर मैले राम्रो कमाउँथेँ, किनभने त्यो म्युजिक भिडियोजहरू त्योहरू यताउता होइन आउँथ्यो कि,
लोकप्रिय पनि थियो त्यतिखेर म्युजिक भिडियो तपाईँले अभिनय गरेका।
त्यतिखेर सोच्दा, अहिले चाहिँ इन्डस्ट्रीमा फिर्ता आउँदाखेरि मैले धेरैजनाको कुरा सुनेको छु, अहिले धेरैजना एक्ट्रेसेसहरू छन्, धेरै हुन्छ, कम्पिटिसन बढेको छ, राम्रो चिज हो, तर त्यस्तो हुँदाखेरि स्ट्रगल पनि बढ्ने कि, आर्थिक एउटा ऊ पनि भने, इन्टरटेनमेन्ट इन्डस्ट्री संसारभरि पनि नै सबैभन्दा गाह्रो हो कि, सबैभन्दा अन्डर एस्टिमेटेड, अन्डर भ्याल्युड र अन्डर एप्रिसिएटेड यही हो कि होइन। यस्तो हुँदाखेरि कम पैसा हुन्छ आर्टिस्टलाई, सधैँ कम पैसा फ्रीमा काम गराउने त्यस्तो एउटा नियति हुन्छ, अनि त्यो एकदमै गाह्रो हो। इट्स गुड मेरो सेभिङ्स छ, मेरो लास्ट इयर मैले कुकुर जस्तो काम गरेर आएको हो युएनडिपीमा होइन, नसा र रगत निचारेर आएको हो, अनि त्यसपछि आई स्टिल फिल फाइन, तर मलाई डर चाहिँ लाग्छ कि, जस्तै ला अब नेक्स्ट इयर मैले के गर्ने हो भने होइन, अनि त्यसको लागि चाहिँ, अनि एउटा कुरा के छ भने, ठुलो ठुलो चिज गर्यो भने त्यो मलाई एकदमै झन् त्यो त्रास हुन्छ होइन, त्यो ठुलो प्लान्सहरू गर्यो भने, अनि निसासिन्छु झन् कि, ला मैले त यो अचिभ गराएको छैन, अहिले 34 वर्ष पुगेँ म, अनि ला मेरो साथीको त घर बनाइसक्यो, उसको त यस्तो भइसक्यो होइन, मेरो जग्गाहरू छ होइन, तर मेरो पेपर्स छैन कि त्यसको लागि, अनि हुँदाहुँदै पनि नभएको सम्पत्ति मेरो छ, यताउता के छ होइन, त्यस्तो कुराहरू आर्थिक आफ्नो फाइनेन्सियल स्टेटस हेर्दाखेरि चाहिँ अफकोर्स चिन्ता लाग्छ होइन, तर त्यो ठुलो पिक्चर जसले हेर्न सक्दैन नि, त्यसलाई चाहिँ डिटेलमा हेर्न सक्ने क्षमता दिएको हुन्छ क्या यो युनिभर्सले होइन, मेरो त्यो क्षमता छ, म डिटेल्समा हेर्छु एभ्री डे होइन, म हरेक दिन म राम्ररी बाँच्न ट्राई गर्छु, बिहान उठ्छु योग गर्छु है, पतञ्जलिको फ्री योग, किन मान्छेहरूले त युज गर्दैनन्, फ्री के हरेक टोल टोलमा छ बाई द वे है, तपाईँहरूलाई डिप्रेसन होस् अथवा फिजिकल कुनै डिफेक्ट होस् एलिमेन्ट्स होस् होइन, योगले ठिक पार्छ हाम्रो है, हाम्रो वैदिक यस्तो धनी छौँ हामी, बिहान 5 देखि 7 बजीसम्म हुन्छ, त्यो जान म ट्राई गर्छु, अनि कहिले काहीँ चाहिँ अति नै भयो भने म जान सक्दिनँ, तर म आई ट्राई माई बेस्ट, त्यो गयो भने मेरो दिन राम्रो हुन्छ होइन, दिन भयो भने आई प्लान एभ्रिथिङ, त्यो मिटिङ्सहरू प्लान गर्छु, अलि अलिकति टाढासम्म हेर्नु ट्राई गर्छु फ्युचरको लागि, अनि सानो सानो एउटा एउटा इट्टा राख्दै एउटा स्ट्रक्चर बनाउन ट्राई गर्छु, त्यो हो मेरो स्टाइल अफ बिल्डिङ समथिङ।
निकै इमान्दार हुनुहुन्छ तपाईँ
हो, त्यो चाहिँ हो, इमान्दार नभइकन म त मर्छु होला, मलाई सत्य बोल्नै पर्छ, ढाँट्यो भने घाँटीमा चिल्लाएर लास्टमा लो एकैछिनमा ओकलेकै हुन्छु, त्यही मेरो लागि सबभन्दा सजिलो,
इमान्दार मान्छेलाई धेरै ठक्कर पनि पर्छ,
धेरै ठक्कर पर्छ, अब त बानी परिसक्यो,
आउँछ जान्छ होइन,
आउँछ जान्छ, अनि हरेकचोटि म अलिकति झन् इमान्दार भइदिन्छु. आफ्नो शक्ति रहेछ के, सबले भन्छ ओ अलिक बठ्याई सिक न, अलिकति यो सिक न भनेर, व्यवहार सिक होइन, अलिकति यु नो यसले यस्तो यस्तो गरेर आफ्नो काम बनायो, तिमी पनि बनाउन सिक भनेर भन्छ होइन. मैले बनाउन ट्राई गरेँ कि एकताका होइन, एकदमै ओ ल अलिकति औँला घिउ सिधा औँलाले निस्किन भने बङ्गाउनु पर्छ भने त्यो मेरो स्टाइलै होइन रहेछ कि, घिउ यस्तो सिधा औँला कहिले आउँछ कहिले आउँदैन एनी चौके त्यही रहेछ.
भाइबत जे छ
भाइबत आफूले आफूले औँलाले सिकेको भने त्यही हो कि, हामी जे होइन होइन जुन चाहिँ गेम मलाई आउँदै आउँदैन त्यो म किन खेलौँ होइन. अनि त्यसपछि मैले जानेको चाहिँ म इमान्दारै हो रहेछ, म एकदम ओभर एनर्जेटिक नै हो रहेछ, नचाहिने बेला कोही रोइरहेछ भने हाँसी हाँसी उसलाई हँसाउन खोज्छु होइन. अब त्यो मेरो बानी नै हो रहेछ, म स्टुपिड देख्छ, लुजर जस्तो देख्छ, बडी नै ट्राई गरिरहेको देख्छ, बट द्याट्स मी. अनि धेरैलाई मन पर्दैन होला तर औँलाभरि यसो हात हत्केलाभरि अट्ने कम मान्छेहरू छन् जसले एप्रिसिएट गर्छ, एन्ड द्याट इनफ फर मी.
कुरा गरिरहँदा तपाईँको आँखा रसाएका हुन्?
होइन, मलाई एलर्जी भएको यो अटममा चाहिँ त्यो फुलहरू पोलिनेसन भइरहेको हुन्छ नि अहिले होइन, बिहान उठ्दा सधैँ एलर्जी, आँखा रसाउँछ, नाक बग्छ, यही फिभर भएको हो, अरू पनि धेरै छन्, हाच्छु गरेर गरे हुन्छ बिहानदेखि. त्यही हो,
हामी रमाइलो कुराकानी गर्ने प्रयासमा थियौँ, म पनि त्यही सोचिरहेको थिएँ, ओहो उषा रजक आउनुहुन्छ आज त होइन, रमाइलो गफ कस्तो नै सोचिरहेको थिएँ, तर कुरा गर्दा गर्दै हामी गम्भीर विषयतिर मोड्यौँ.
जुन गम्भीर भएको छ है आजकल, लौ न नि के गरौँ
अब रमाइलो कुरा गरौँ है. तपाईँ युएनको जागिर छोडेर यहाँ आउनुभयो, त्यहाँ पनि तपाईँले दुःखै गर्नुभयो, नसोचेको दुःख त्यहाँको स्थानमा हुँदाखेरि, न भाषा जानेको छ न संस्कार जानेको छ होइन, यहाँ भइराखेको एउटा हाइटमा रहेको मान्छे त्यहाँ गएर जिरो लेभलबाट फेरि काम सुरु गर्नुभयो, सुरुवात कस्तो थियो त्यो बेलाको?
मलाई त्यो च्यालेन्ज नभए पनि च्यालेन्ज क्रिएट गर्ने बानी रहेछ, भन्न थाहा भयो. त्यही सुरुवातको दिनहरू एकदम गाह्रो थियो, भाषा पनि नआउने, कल्चर पनि नआउने, हाम्रो चाहिँ ठ्याक्कै अपोजिट के, जस्तै हामी नेपालीहरू मुसुक्क हाँस्यो होइन, अनि जस्तै त्यहाँ मुसुक्क मान्छेलाई हाँस्यो भने वाट आर यु लाफिङ एट, डु आई लुक फनी भनेर आइम लाइक नो 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 यु डोन्ट लुक फनी सरी सरी भने हाँसेको पनि त्यस्तो हुने. अहिले त धेरै चेन्ज भएको छ लास्ट 8 इयर्समा होइन, म त्यहाँ बसिन्छु. अनि बिस्तारै एडजस्ट भइयो, एउटा च्यालेन्ज खाएर आइयो, मलाई त हो पेट भर्छ च्यालेन्जका च्यालेन्ज खायो.
कति वर्ष लाग्यो तपाईँलाई चाहिँ म यहाँ के जस्तो हुँ भनेर?
2 वर्ष
स्थापित गराउन 2 वर्ष लाग्यो.
2 वर्ष त्यो चाहिँ एभरेज नै हो कि, मेरो दिदीहरू पनि विदेशमा बस्नुहुन्छ, उहाँहरूले पनि भन्नुभएको 2 वर्ष चाहिँ लाग्छ अरे कि त्यो बुझिसक्नको लागि.
हाँसिरहेका आँखा नेपालमा त्यहाँ पुग्दा रोए होला?
ओ आधिनका दिन रुनी, म त त्यो त्यही नबुझेर के त्यो के भइरहेछ यहाँ होइन, कुन चाहिँ संसारको कुन चाहिँ कुनामा आएछु भने, ल वेस्टर्न कन्ट्रिजहरू गएको भए ल अलिअलि भाषा मिल्थ्यो, अलिक कल्चर इङ्ग्लिस आउँथ्यो नि, त्यहाँ चाहिँ म त एक्लो के त्यो कहिले काहीँ फिल्ममा देखाउँछ नि यस्तो एक्लै एउटा क्यारेक्टर उभिरहेको अरू मान्छे सबै घुमिरहेको होइन, त्यो स्टक इन टाइम त्यस्तो त्यस्तो फिलिङ्स आउँथ्यो कि. तर मलाई लाग्छ मलाई यो सबै सोच्दाखेरि चाहिँ होइन, अब फेरि म गम्भीर कुरा गर्छु, खाडी मुलुकको मान्छे दाजुभाइ दिदीबहिनीहरू जो चाहिँ त्यहाँ विदेश हिँड्नुभएको छ नि, उहाँहरूलाई कस्तो फिल हुन्छ होला है, मेरो त फ्रिडम थियो, ओ आई ह्याड अल द रिसोर्सेस होइन, तैपनि त्यस्तो एक्लो ओ माई गुडनेस त्यस्तो फिल हुने होइन, उहाँहरूलाई कस्तो फिल हुन्छ, मलाई त्यस्तो याद आउँछ.
तपाईँ नेपाली बस्नुहुन्छ सधैँभरिलाई?
सधैँभरि भन्न सक्दैनौ, भन्न सक्दिनँ, किनभने हामी ग्लोबल सिटिजन हो होइन है, संसार आजकल सानो भएको छ, संसारै घर हो कि, अनि नेपालको माया त लाग्छ, रगत पानी हाम्रो रगत नसा नै यहीँको हो, तर अब हेर्दैछौँ के हुँदो रहेछ.
अहिलेसम्मको प्लान?
अहिलेसम्मको प्लान चाहिँ मैले यो ठाउँमा यति धेरै इन्भेस्ट गरेपछि होइन, एटलिस्ट आई सुड गिभ इट अ फ्यु इयर्स के, जस्तै 3-4-5 वर्ष त दिनै पर्यो नि केही फर्स्ट आउनु पर्यो.
नानीको लागि पनि सोच्नु पर्यो, त्यो त नानी भर्खर स्कुल जाँदैछ, भर्खर कका के सिक्दैछ सिक्दैछ होइन, यताउता गर्दाखेरि उसको पढाइ पनि बिग्रिएला.
पढाइ त्यस्तो बिग्रिने म कहिले पनि त्यो स्कुल सिस्टममा बिलिभ गरिनँ, किनभने हामी कतिचोटि कन्ट्री मुभ हुँदाखेरि मैले उसलाई होम स्कुलिङ नै गरेको, होम स्कुलिङ त भन्न मिल्दैन किनभने त्यो एउटा फेनोमेनन एउटा वे अफ लाइफ नै हो, तर मै पढाइदिन्छु, पढ्छ उसले त, मलाई लाग्छ ट्राभलिङ टिचर्स यु मोर देन गोइङ टु स्कुल होइन, हामी धेरै ट्राभल गरेर चाहिँ मैले जिन्दगीमा कमाएको पैसा सबै ट्राभलिङमा खर्च गरायो हो, हो म दोषी हो. अनि रमाइलो गऱ्यो, कुनै ठाउँ गयो, कस्तो रमाइलो हुन्छ, त्यो स्कुल बिग्रेला त्यस्तो भने चिन्ता छैन, हात्ती पढेर ठुलो भयो र
कमिला नपढेर सानो भाव र
त्यो चाहिँ कुतर्क भयो र पनि अनि चिन्ता छैन हेरौँ बसौँ अनि त्यही हो म त यहाँ होस् त्यहाँ होस् जहाँ होस् मनभित्र शान्ति हुनु पर्यो मनभित्र रमाइलो हुनु पर्यो दुःख सुख अङ्गाल्न सक्नु पर्यो त्यही हो
आमा भन्दा पनि ठुलो कुरा अभिभावक बन्न सक्नु पर्यो
हो नि हो त्यही हो म त छोरीलाई भनिहाल्छु होइन तिमी ममा डिपेन्डेन्ट नहो मैले के भन्ला मैले के सोच्ला
तपाईँ कारसँगै काम गरेका साथीहरू होइन त्यति बेला तपाईँले शिखर चुमिरहँदा उनीहरू पछाडि थिए होइन तर तपाईँ जब आराममा बस्नुभयो कुनै चलचित्र गर्नु भएन मोडलिङ गर्नु भएन होइन नाटक गर्नु भएन त्यतिखेर साथीहरू शिखर चढ्न थाले होइन साथीहरूको इन्स्टाग्राम चाहिँ दर्शक श्रोताको संख्या बढ्दै जान्थ्यो होइन हुर्किँदै जान्थ्यो फुल्दै जान्थ्यो थपिँदै जान्थ्यो तपाईँ चाहिँ घरभित्र बस्नुहुन्थ्यो अथवा भनौँ न अरू काममा हुनुहुन्थ्यो त्यति बेला चाहिँ कस्तो लाग्ने रहेछ
त्यतिखेर चाहिँ त्यो यस्तो आएको थियो इन्स्टाग्राम सबभन्दा इम्पोर्टेन्ट चिज मैले इन्स्टाग्राम सुने है किनभने त्यो एउटा सोसियल मिडियाको एउटा ट्रेन्ड जुन चाहिँ आयो नि त्यतिखेर यो नयाँ एक्टर एक्ट्रेसेसहरूको उहाँहरूको बढी फ्यान फलोइङ छ किनभने सोसियल मिडिया वेभ जुन चाहिँ तरङ्ग आएको थियो त्यतिखेर उहाँहरू प्रस्तुत हुनुहुन्थ्यो क्या यहाँ अनि म चाहिँ थिएन होइन अनि त्यसपछि त्यस्तो हुँदाखेरि चाहिँ मलाई छक्क लाग्थ्यो हो वाह भने अहिले चाहिँ रेकग्निसन आउने कि मैले जर्नलिजम मास कम्युनिकेसन पढेको हो यो मास कम्युनिकेसनको तरिका चेन्ज देख्दाखेरि त्यही म त्यही हो आई युज टु बी अमेज कि कस्तो तपाईँले भन्नुभयो कि तपाईँ मेरो फ्यान हुनुहुन्थ्यो तर मलाई थाहा थिएन कि त्यतिखेर सोसियल नेटवर्क थिएन ए ल भने मलाई टन्नै लेटर्सहरू चाहिँ आउँथ्यो कि त्यो हातले लेखेको लेटर्स कागजमा लेखेको फ्यान फलोइङ्स उहाँहरूको आउँथ्यो अनि भ्याइ नभ्याइकन लेख्थेँ एउटा एउटा लेटर लेखेर पोस्ट गरेर अफिसमा गएर पोस्टल अफिसमा गएर त्यो चाहिँ गर्थेँ तै पनि अब कतिसम्म गर्थेँ होइन सबैले त लेटर पठाउनु भ्याउनु हुँदैन आजकल त कस्तो छिटो छरितो क्या युआर माई फ्यान एन्ड आई नो द्याट युआर माई फ्यान अनि कति मेरो फ्यान त्यो रहेछ भनेर त्यो छँदैछ अनि कता कता म अत्तालिए पनि अफकोर्स होइन ला डिड आई मिस समथिङ ला भने यस्तो हेर्दाखेरि तर आजको दिनमा हेर्दा चाहिँ त्यो जेनेरेसन वाइज हुने रहेछ ट्रेन्ड जुन चाहिँ आउँछ नि जेनेरेसन टु जेनेरेसन त्यो एउटा चाहिँ हो अनि उहाँहरूको प्रगति हेर्दा अफकोर्स आई बी सो ह्याप्पी कि ओ ओके अब त एउटा त्यसको एडभान्टेजेस डिसएडभान्टेजेस दुवै छ होइन एउटा चाहिँ नाउ आई नो हु माई फ्यान्स आर ए यति फ्यान्स रहेछ अझ फ्यान्स त किन्न पनि पाइने रहेछ होइन पैसामा बिक्ने रहेछ भने चाहिँ ओके सो यु क्यान इन्क्रिज युर सेल्फ आफूलाई सेटिस्फ्याक्सन पाउनको लागि तर मलाई आफैले थाहा छ म आफै उपभोक्ता भएको भएर यो सोसियल मिडियाको जुन चाहिँ नम्बर्सहरू छ त्यसले जसरी माथि लग्छ त्यसरी नै थचार्दो पनि रहेछ होइन अनि आई सी सो मेनी पिपल मेरो साथीहरूले भन्नुहुन्छ त्यो कति धेरै लाखौँजना फ्यान्स भए पनि आरन्ट यु सेटिस्फाइड भन्दा नो भने आई सुड डु मोर भने भन्छ त्यो एउटा मोटिभेसन पनि हो तर एउटा ला एउटा पोस्ट राख्यो भने 5,000 मात्र लाइक गरिदियो भने ओ पुगेन लास्ट टाइम त 10,000 थियो भने त्यो एउटा डिसेटिस्फ्याक्सन आउने कि अनि त्यतिमै पिरो लिएर त्यतिमै त्यो भुलभुलैयामा घुमेको घुमै हुने रहेछ कि
तपाईँको समकालीन साथीहरूले चाहिँ अहिले तपाईँलाई दिने प्रतिक्रिया
फ्यान्सहरूले लेख्न थाल्नुभएको छ सोसियल मिडियामा ओ वी सो ह्याप्पी युर ब्याक तपाईँ त कथाको एक्ट्रेस है भनेर आज बिहान कस्तो हाँसु थियो है मलाई एकजनाले एड गर्नुभयो मलाई फलो गर्नुभयो इन्स्टाग्राममा इज दिस रियली दि उषा र जक्रे आई गेस सो आई होप सो अनि मलाई ओ सो ह्याप्पी युर ब्याक भनेर सधैँ प्रतिक्रियाहरू दिइरहनुहुन्छ म भन्छु कि कहिलेकाहीँ एक्टर एक्ट्रेसेसहरूले धन्य पाउनु पर्ने रहेछ भनेर कतिवटा हामी नराम्रो बनाउँदै फिल्महरू गर्छौँ होइन एक्सपेरिमेन्ट्समा फर्स्ट छौँ रिजल्ट राम्रो आउँदैन तिमीलाई थाहा हुँदा हुँदै पनि त्यो प्रोजेक्ट राम्रो हुनेवाला छैन भनेर बाध्य भएर पैसाको लागि भए पनि गर्छौँ आफ्नो इकोनोमिक स्टेटस ठिक पार्नको लागि पनि गर्छौँ होइन अनि तर कहिलेकाहीँ चाहिँ जिन्दगीमा एउटा यस्तो काम आउने भएछ त्यसले जिन्दगी पुग्दो रहेछ क्या म अनि धन्य भएछु धन्यवाद प्रशान्त र साइलीलाई धन्यवाद मेरो कथाको टिमलाई मलाई विश्वास गरेर कस्तो राम्रो काम दिन सक्नुभयो कि आजको दिनसम्म पनि बिहान उठ्दाखेरि म सुक्क हाँसु ए मैले त कहिले काहीँ राम्रो काम गरेछु कि क्या हो
अनि धन्यवाद तपाईँलाई फेरि पनि नेपाललाई माया गरेर आउनुभएको छ हामीहरूलाई माया गरेर आउनुभएको छ
ए धन्यवाद मेरो दर्शकलाई धन्यवाद मेरो ममाथि विश्वास गर्ने मान्छेहरूलाई तपाईँ जस्तो फ्यान भन्नुहुन्छ आफूलाई म त साथी भन्छु ल अनि त्यसपछि सबैले विश्वास गरिदिनु भयो सपोर्टै हो सपोर्ट बिना म को हो र है धन्यवाद तपाईँलाई
हाम्रा पाहुना उषा रजक हुनुहुन्छ, 8 वर्षपछि नेपाल आउनु भएको छ, तर उत्तिकै मिठो बोल्नुहुन्छ। सिलसिलाबद्ध भएर बोल्न चाहिँ बिर्सन भएको थिएन
अस्ति, न त्यो सुरुमा,
किनकि तपाईँ त जर्मन ल्याङ्ग्वेज, फ्रेन्च ल्याङ्ग्वेज,
जर्मन होइन फ्रेन्च, फ्रेन्च अब आलु पोलेर खाइसक्यो, अनि रसियन चाहिँ अझै राम्ररी आउँछ, हाम्रो नेपालीलाई आउने सिम्पल तिनवटा ल्याङ्ग्वेज, नेपाली, हिन्दी र इङ्ग्लिस त भइहाल्यो। एक ताका म पोलिग्लट थिएँ, पोलिग्लट भन्छ कि पाँचवटा ल्याङ्ग्वेज आउनेलाई, होइन क्या कुल थिएँ, अझ हाफ कुल भएको छु। अनि त्यो अस्ति नआउँदाखेरि त तपाईँहरूले इन्टरभ्यू हेर्नुभयो भने त्यो कस्तो गाह्रो हुने कि नेपाली शब्द निकाल्नलाई, होइन अहिले चाहिँ मैले खास गरेँ है, यो नाटक मैले राम्रो गर्नको लागि अलिक मेहनत चाहिँ गरेकै,
मैले सोध्न चाहिँ त्यही खोजेको थिएँ, डाइलेक्ट डेलिभरीको लागि चाहिँ अब फ्लो त हुनु पर्यो नि त नाटक गर्दाखेरि, कतिको गाह्रो भयो?
हो, कस्तो गाह्रो भएको, फर्स्टमा त डायलग सुनेर होइन हाम्रो डिरेक्टर नै उषा भएन भएन भनेर उहाँ पछि भन्नुभयो कि, पछि नाटक सक्सेसफुल भएपछि त उहाँले त नाटक क्यान्सल गर्नु पर्ला कि क्या, उषाले बोल्न सकेन भनेर। तर मलाई थाहा छ कि आफ्नो डिफेक्टहरू पलिस गर्दै जानुपर्छ भनेर, होइन, अनि थाहा थियो मलाई त्यतिखेर राम्रो मैले बोलिरहेको छैन डायलग भनेर। मैले त नेपाली किताब खोलेर ठुलो ठुलो स्वरमा पढेर हुन्छ कि त्यो ऊ विज्ञहरूको कुराहरू सुनेर, अब विज्ञहरू कसरी बोल्छन् होइन, एकदमै साहित्यिक शब्दहरू मिसाई मिसाइकन, होइन, त्यो सुनेर ए ल यसको अर्थ के हो भनेर, मैले कुनै शब्द अङ्ग्रेजीमा बोल्यो भने ल यसको के हो भनेर साइडमा बसेको मान्छेलाई सोधे भए पनि, त्यसरी आफूलाई बनाएको हो।
कति घटना भए, कति घटनाले दुःख सिकायो, सुख सिकायो, हाँस्न सिकायो, रुन सिकायो, ठक्कर खुवायो, होइन, तर यो चञ्चलता चाहिँ सधैँ उस्तै सारजकलाई हेर्दा चञ्चली देखिने, क्योर देखिने,
होइन, तपाईँको स्टुडियोभित्र यस्तो सिधा गरेर बस्दाखेरि चाहिँ कम चञ्चल भएको हो, धन्न
हुन्छ, छुट्यो आजलाई,
ओके, धन्यवाद धन्यवाद दिपाजी, धेरै खुसी लाग्यो।
अनि हामी छुट्टिने बेलामा हाम्रा पाहुनालाई मनपर्ने गीत सुनाउँछौँ।
ल हुन्छ,
कुन गीत मनपर्छ?
मलाई चाहिँ त्यो बिस्तारै बिस्तारै भनिन्छ नि, सुनाउनुहोस् न,
हस् छुट्टीमा है आजलाई,
ल थ्याङ्क यू, बाई बाई।
बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायाको सागरमा, म दुःख आँसु सबै बिर्सेर रम्न चाहन्छु तिम्रै न्यानो अङ्गारोमा, म खुला पङ्ख फिजाए आकाशमा उडेको चरिजै मुक्त हुन चाहन्छु म तिम्रो मायामा, म डुब्न चाहन्छु तिम्रै मायामा, रम्न चाहन्छु म बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायाको सागर, आँसु सबै बिर्सेर रम्न चाहन्छु तिम्रै न्यानो अङ्गारोमा, खुला पङ्ख बिजाए आकाशमा उडेको चरिजै मुक्त हुन चाहन्छु म तिम्रो मायामा, म डुब्न चाहन्छु तिम्रै मायामा, रम्न चाहन्छु। Yeah. मेरी रात को जून तिमी मेरो बनी दे सुस्तरी सुस्तरी गाउँदै छ यो मनले गीत तिम्रै नामको
हाम्रा आजका पाहुना उषा रजकको रोजाईको गीत र उहाँसँग भलाकुसारी गर्यौं जे गरे जे पनि सम्भव छ मात्र सपना देख्नुपर्छ अनि सँगै संघर्ष गर्नुपर्छ बिहानको 7:54 गइसकेको छ उज्यालो रेडियोबाट यति बेला फल्सा बजिरहेको छ साथमा छु दिपा अनि प्रविधिमा मनोज विष्ट हुनुहुन्छ फल्सामा अब केही प्रतिक्रिया फटाफट दिइहाल्यौं किनकि हामीसँग धेरै समय छैन अब दिन दिनेश खड्काले लेख्नु भएको छ आज हामीले मधुमेह दिवस मधुमेह बारे कतिको सचेत हुनुहुन्छ भनेर सोधेका थियौं उहाँले लेख्नु भएको छ खासै त्यस्तो सचेत त छैन तर खानपानमा अलिक ध्यान पुर्याउने गरेको छु जय उज्यालो फल्सा भन्नुहुन्छ उहाँ अनि युवराज मिश्रले नमस्कार रेडियो उज्यालो फल्सामा युएईबाट मधुमेह रोगले धेरै सताउने गरेको छ यसबाट बच्नका लागि नियमित खानपानमा ध्यान दिने र डाक्टरको सल्लाह अनुसार काम गर्नुपर्छ त्यसै गरी अर्का साथी कृष्ण गोपाल मकाजुले लेख्नु भएको छ दुई दशक भयो चिनी बाहेक बार्ने गरेको छैन औषधि तीन चारवटा खाने गरेको छु पिताम्बर पोखरेल लेख्नुहुन्छ नमस्कार शुभ प्रभात शुभ बिहानी उज्यालो फल्सा काठमाडौँको कोटेश्वरबाट सुन्दैछु मलाई अत्यन्तै मनपर्ने दैनिकी कार्यक्रम हो विभिन्न विषयका समाचार फल्सामा आउँछन् आज पनि मधुमेह सुगर रोग नेपालमा दिनहुँ बढ्दै गइरहेको छ प्राय 40 वर्ष पुगेका व्यक्तित्वलाई लाग्ने यो रोग अहिले युवाहरूलाई पनि देखिन थालेको छ अस्वस्थ खानपान व्यायामको कमी अनिन्द्राले गर्दा सुगर रोग बढ्दो छ हामीले बेलैमै सोच्न सकेनौं भने यसको जोखिम बढ्दै जान्छ खानपानमा ध्यान दिउँ भनेर उहाँले लेख्नु भएको छ दिल्ली जैसीले जति सचेत भए पनि के हार्नु र बरै जीवनशैली र खानपान चाहेर पनि सजिलै बदल्न सकिन्न भन्नुभएको छ उहाँले थोरै प्रयास गर्नुपर्छ दिल्लीजी अनि अम्बिका पौडेलले लेख्नु भएको छ व्यायाम गरौं जंक फूड धूम्रपान मद्यपानबाट टाढा बसौं आफूले आफैलाई माया गर्न सिकौं हुनुहुन्छ अनि खड्काराजुले नमस्कार उज्यालो फल्सा सुन्दै खानपानमा ख्याल गर्नु पर्यो शारीरिक व्यायाम गर्नु पर्यो भन्नुभएको छ हेक बहादुर केसीले उज्यालोले देशको सीमाको समाचार लेखिदिने किन हो भनेर उहाँले जिज्ञासा राख्नु भएको छ उज्यालोले देशको सीमाको समाचार लेखिरहेको छ तपाईँले उज्यालो online.com गएर पनि हेर्नुभयो भने हामीले सीमाका बारेमा धेरै खबर लेखेका छौं अनि लक्ष्मण भण्डारीले लेख्नु भएको छ स्वस्थकर खाना अधिक व्यायाम र तनावरहित जीवनशैलीको विकास गरे मधुमेह 50% नियन्त्रण गर्न सकिन्छ विचारका लागि तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद आजको फल्सामा हामीले इतिहासमा आज स्वास्थ्य स्तम्भमा क्यान्सर रोग विशेषज्ञ डाक्टर अम्बुज कर्णसितको कुराकानी आजका पाहुनामा कलाकार एवं मोडल उषा रजकसित भलाकुसारी गर्यौं साथमा मीडियामा आज र आजको बजार र तपाईहरूकै प्रतिक्रियालाई समेट्यौं तपाईँको आजको दिन शुभ रहोस् भन्दै फल्साबाट अब विदा माग्नुपर्छ देशमा भइरहेका गतिविधिबारे 8 बजे नेपाल खबर सुन्न सक्नुहुनेछ तपाईँको आजको दिन शुभ रहोस् स्वस्थ रहनुहोस् मस्त रहनुहोस् नमस्कार शुभ दिन
उज्यालो फल्सा उज्यालो फल्सा उज्यालो फल्सा
उज्यालो फल्सा